آگے سبق دیکھیے بھائی، شرح میں دیکھیے. قوله ایجاب الصغرى وفعلیتها لأن الحکم فی کبراه سواء کان ایجابا او سلبا على ما هو اوسط بالفعل كما مر فلو لم يتحد الاصغر مع الاوسط بالفعل بأن لا يتحد اصلا وتكون الصغرى سالبة او يتحد لكن لا بالفعل وتكون الصغرى موجبة ممكنة لم يتعد الحكم من الاوسط بالفعل الى الاصغر. اچھا بھائی، گزشتہ سبق میں ہم نے شکل ثالث کے بارے میں پڑھنا شروع کیا تھا، اور انہوں نے آپ کو بتلایا تھا کہ شکل ثالث کے اندر صغرا کا موجبہ اور فعلیہ ہونا شرط ہے، اور اسی طرح احد المقدمتین کا کبرا ہونا بھی شرط ہے، یعنی دو مقدمے جو ہیں صغرا اور کبرا، ان میں سے کوئی ایک کلیہ ہونا چاہیے. اور میں نے بتلایا تھا کہ شکل ثالث میں چھ ضربیں ہیں جو منتج ہیں، جو نتیجہ دیتی ہیں، اور وہ چھ ضربیں جو ہیں ان میں سے تین کا نتیجہ جو ہے موجبہ جزیہ آتا ہے، اور تین کا نتیجہ سالبہ جزیہ آتا ہے. تو میں نے وہ شکل ثالث کی جو منتج ضربیں ہیں، یعنی چھ ضرب شکل ثالث کی، وہ چھ ضربیں جو منتج ہیں، جو نتیجہ دینے والی ہیں، وہ آپ کو لکھوائی بھی تھی بھائی. ذرا ان کو اپنے سامنے رکھیے، اور یہ متن کی عبارت بڑی پیچیدہ ہے، مشکل ہے. کل ایک دفعہ میں نے ذکر کی تھی، آج پھر اس کو دوبارہ دیکھ لیں تاکہ خوب اچھی طرح ذہن نشین ہو جائے بھائی. وہ چھ ضربیں آپ نے دیکھی کہ پہلی کیا تھی، وہ لکھے ہوئے پر نظر رکھیں. پہلی ضرب کیا تھی، صغرا موجبہ کلیہ ہو اور کبرا بھی موجبہ کلیہ ہو تو نتیجہ موجبہ جزیہ آئے گا. تو یہاں پر دیکھو دونوں مقدمے کلیہ ہیں لیکن نتیجہ جزیہ آ رہا ہے. میں نے آپ کو بتلایا تھا کہ یہ شکل ثالث جو ہے اس کا نتیجہ ہمیشہ جزیہ آتا ہے، جیسے شکل ثانی کا نتیجہ ہمیشہ سالبہ آتا ہے، تو اسی طرح شکل ثالث کا نتیجہ ہمیشہ جزیہ آتا ہے. تو پہلی ضرب کیا ہوئی، صغرا بھی موجبہ کلیہ، کبرا بھی موجبہ کلیہ، اور نتیجہ موجبہ جزیہ آیا. دوسری ضرب تھی، صغرا موجبہ کلیہ، کبرا سالبہ کلیہ، اور نتیجہ سالبہ جزیہ آیا. تیسری ضرب تھی، صغرا موجبہ جزیہ، کبرا موجبہ کلیہ، اور نتیجہ موجبہ جزیہ آیا. دیکھ رہے ہیں بھائی کاپی پر. چوتھی ضرب تھی، صغرا موجبہ جزیہ، کبرا سالبہ کلیہ، اور نتیجہ سالبہ جزیہ آیا تھا. پانچویں ضرب تھی، صغرا جو ہے موجبہ کلیہ تھا اور کبرا موجبہ جزیہ تھا، نتیجہ موجبہ جزیہ آیا. اور چھٹی ضرب تھی کہ صغرا موجبہ کلیہ ہو اور کبرا سالبہ جزیہ ہو تو نتیجہ سالبہ جزیہ آتا ہے. تو تین صورتوں میں نتیجہ ہے سالبہ جزیہ، اور تین صورتوں میں ہے نتیجہ موجبہ جزیہ. اب ذرا یہ متن کی عبارت دوبارہ دیکھ لیں بھائی، کل میں حل کروا چکا ہوں لیکن مشکل عبارت ہے، پھر دیکھ لیں. کہتے ہیں لینتج الموجبتان مع الموجبت الکلیتی، تاکہ نتیجہ دیں الموجبتانی، دو موجبہ، مع الموجبت الکلیتی، کس کے ساتھ، موجبہ کلیہ کے ساتھ. میں نے بتایا تھا الموجبتان اس سے مراد ہے صغرا، اور مع الموجبت الکلیہ اس سے مراد ہے کبرا. تو اس میں اگر آپ غور کریں کہ دو جگہ صغرا جو ہے وہ موجبہ کلیہ کے ساتھ، کبرا موجبہ کلیہ کے ساتھ آ رہا ہے. وہ کون سی دو ضربیں ہیں، کبرا موجبہ کلیہ ہونا چاہیے اور صغرا موجبہ ہونا چاہیے ان میں، پہلی ضرب، پہلی اور تیسری. یہ جو مع الموجبۃ الکلیتی، اس کے نیچے لکھ لیں بھائی ایک اور تین، تاکہ آپ کو یاد رہے. یہ ایک اور تین، یہ پہلی اور تیسری ضرب میں ایسا ہے. ایک اور تین لکھ لیں، مع الموجبۃ الکلیتی، چھوٹا سا عدد لکھ لیں، ایک بھی لکھ لیں اور تین بھی لکھ لیں. یہ آگے بھی میں عدد لکھواؤں گا اب اس کے اندر، اور اسی طرح شکل رابع میں بھی میں عدد لکھواؤں گا، تو آپ کو سمجھنے میں آسانی ہو جائے گی بھائی. مع الموجبۃ الکلیتی، اس کے نیچے لکھیے بھائی ایک، اور پھر تھوڑے سے فاصلے پر لکھیں تین، تاکہ پتہ لگے یہ الگ الگ عدد ہیں. ایک سے مراد ہے پہلی ضرب، تین سے مراد ہے تیسری ضرب ان دونوں میں کبرا موجبہ کلیہ ہے اور صغرا موجبہ تان ہیں، ایک میں موجبہ کلیہ ہے تو دوسرے میں موجبہ جزیہ ہے، تو یہ دو صورتیں، اور اسی طرح او بالعکس یا اس کا برعکس ہو، اور اس کا برعکس ہو اس سے کون سی صورت مراد ہے؟ اس سے پانچویں صورت مراد ہے، کون سی؟ ہاں بالعکس کے نیچے لکھ لیجئے پانچ نمبر، بھائی پانچ نمبر دیکھو، یہ تین نمبر کے برعکس ہے، تین نمبر میں کیا تھا؟ صغرا موجبہ جزیہ تھا اور کبرا موجبہ کلیہ تھا، اور پانچویں میں اس کا برعکس ہے کہ صغرا موجبہ کلیہ ہے اور کبرا موجبہ جزیہ ہے، تو بالعکس سے اس کی طرف اشارہ ہے تاکہ نتیجہ دیں دو موجبہ جو ہیں صغرا وہ موجبہ کلیہ کے ساتھ یا برعکس صورت میں، یعنی تیسری کے جو برعکس ہے پانچویں صورت اس میں یہ تینوں، اور ان تینوں کا نتیجہ دیکھیے ذرا، ان تینوں کا نتیجہ موجبہ جزیہ ہوگا، پہلی تیسری اور پانچویں ضرب تینوں کا نتیجہ کیا ہے؟ موجبہ جزیہ ہے بھائی. وَمَعَ السَّالِبَةِ الْكُلِّيَّةِ، اس کا عطف ہے اوپر مع الْمُوجِبَةِ الْكُلِّيَّةِ پر، توجہ ہے عبارت پر نظر ہے، وہ مع الْمُوجِبَةِ الْكُلِّيَّةِ کو اٹھائیں اس کی جگہ سالبہ کلیہ کو رکھ دیں تو عبارت بن گئی لِيُنْتِجَ الْمُوجِبَتَانِ مع السَّالِبَةِ الْكُلِّيَّةِ، تاکہ نتیجہ دیں دو موجبہ صغرا کس کے ساتھ؟ سالبہ کلیہ کبرا کے ساتھ. یہ کون سی صورتیں ہیں ذرا دیکھیے، کبرا سالبہ کلیہ آنا چاہیے، کبرا سالبہ کلیہ ہونا چاہیے اور صغرا موجبہ ہونے چاہیے، کون کون سی صورتیں ہیں؟
دو اور چار،
دونوں میں دوسری ضرب میں بھی کبرا سالبہ کلیہ ہے اور چوتھی ضرب میں بھی کبرا سالبہ کلیہ ہے اور صغرا دونوں میں موجبہ ہیں، لہذا مع السالبۃ الکلیۃ اس کے نیچے لکھ لیجئے دو اور چار، دو اور چار چھوٹا چھوٹا لکھ لیجئے فاصلہ دے کر، تو تاکہ نتیجہ دیں دونوں موجبہ مع السالبۃ الکلیۃ کس کے ساتھ؟ سالبہ کلیہ کے ساتھ. اول کلیت مع الجزئیتی، یہ کلیہ کا عطف ہے اوپر الموجبتان جو فاعل ہے لینتیجہ کا، تو یہ الکلیہ بھی اس پر عطف ہے، یہ بھی فاعل ہوا گویا، تاکہ نتیجہ دے الکلیت مع الجزئیتی، کلیہ جزیہ کے ساتھ. کون سی ضرب رہ گئی؟ پہلی بھی گزر گئی، تیسری بھی گزر گئی، پانچویں بھی گزر گئی، اور دوسری اور چوتھی بھی گزر گئی، کون سی ضرب رہ گئی؟ چھٹی ضرب رہ گئی، اس کے نیچے چھ نمبر لکھ لیجئے، اول کلیت مع الجزئیتی، اس کے نیچے چھ نمبر لکھ لیجئے، یہ چھ نمبر ضرب ہے، چھوٹا سا چھ کا عدد لکھ لیجئے. آپ دیکھو چھٹی ضرب پہ ذرا نظر رکھیں جو آپ نے لکھی تھی، صغرا موجبتن کلیتن کبرا سالبتن جزئیتن، صغرا کیا ہے؟ موجبہ کلیہ ہے اور کبرا سالبہ جزیہ ہے، اور کتاب میں کیا ذکر کر رہے ہیں؟ اول کلیت مع الجزئیتی، اور کلیہ سے کیا مراد ہے؟ موجبہ کلیہ، کیا مراد ہے؟ موجبہ کلیہ، اور جزیہ سے کیا مراد ہے؟ تو کلیہ سے کیا مراد؟ موجبہ کلیہ. سوال موجبہ کو کیوں نہیں ذکر کیا؟ اتنا تو ہمیں پتا چل رہا ہے کہ یہ جو پہلے ہے یہ ہے صغرا اور مع کے بعد ہے وہ ہے کبرا، لیکن یہ کلیہ کے ساتھ موجبہ کو کیوں نہیں ذکر کیا؟ اشکال سمجھ میں آ رہا ہے؟ کلیہ کے ساتھ جو صغرا ہے یہ موجبہ کلیہ ہے، آپ نے دیکھ لیا چھٹی ضرب میں صغرا کیا ہے؟ موجبہ کلیہ، لیکن یہاں صرف کلیہ کہا، موجبہ کیوں نہیں کہا؟ اور آگے مع الجزئیتی، یہ جزیہ سے کیا مراد ہے؟ سالبہ جزیہ، تو یہاں سالبہ کو کیوں نہیں ذکر کیا؟ بھائی دیکھیے، بھائی دیکھیے، بھائی کلیہ کے ساتھ موجبہ اس لیے ذکر نہیں کیا کیونکہ اس شکل ثالث کی شرط ہے ایجاب صغرا، کہ صغرا کیا ہونا چاہیے؟ موجبہ. وہیں سے پتا چل رہا ہے کہ یہ کلیہ کون سا مراد ہے؟ موجبہ کلیہ، کیونکہ یہ صغرا ہے. اور پھر مع الجزئیہ، اس کے ساتھ سالبہ کو ذکر نہیں کیا، کیوں نہیں کیا؟ کیونکہ آگے نتیجہ آ رہا ہے سالبتن جزئیتن، یہ تینوں صورتوں کا نتیجہ جو ہے سالبہ جزیہ ہے. کون سی تین صورتیں؟
मास सालिबतिल कुल्लिया जो आया था ये दो और चार नंबर जर्ब, और अलकुल्लियतु माल जुजियति ये जो छह नंबर जर्ब है, इन तीनों का नतीजा क्या है? सालिबतन जुजियतन, सालिबा जुजिया है, तो नतीजा क्या आया? सालिबा जुजिया। और ये जो छठी जर्ब अभी आपने देखी अलकुल्लियतु माल जुजिया, इसमें सवाल पैदा होता है कि जुजिया के साथ सालिबा का लफ्ज क्यों नहीं लगाया मातिन ने? जवाब ये कि नतीजा आगे सालिबा जुजिया आ रहा है, नतीजा, और ये नतीजे का सालिबा आना ही बतला रहा है कि दोनों में से कोई एक सालिबा जरूर है, और सुगरा तो हो नहीं सकता क्योंकि सुगरा का तो मुजीबा होना शर्त है। मालूम हुआ ये जुजिया से जो कुबरा मुराद है वो किस किस्म का है? सालिबा जुजिया है। इबारत समझ में आ गई? तो ये सारी जरबें इन्होंने जिक्र कर दी मुख्तसर इबारत के अंदर। फिर उसके बाद इन्होंने आगे कहा बिलखुल्फी और अक्स सुगरा अबिल कुबरा सुम्मत तरतीबी सुम्मत नतीजती, के इनके साथ जो दलील जिक्र की जाती है जिसके जरिए इस शक्ल सालिस के नतीजों को साबित किया जाता है, बिलखुल्फी वो दलील खुल्फ के जरिए और अक्स सुगरा या अक्स सुगरा के जरिए अबिल कुबरा या अक्स कुबरा के जरिए, और फिर अक्स कुबरा के अंदर तीन अमल करने पड़ते हैं, अक्स कुबरा फिर अक्स तरतीब और फिर अक्स नतीजा। ये जो कुबरा तरतीब नतीजा तीनों का आतफ है सुगरा पर, और सुगरा पर अक्स दाखिल हो रहा है, मुजाफिले है, तो ये सब पर भी गोया अक्स दाखिल है। तो पहली दलील इसमें क्या जिक्र की जाती है? दलील खुल्फ। दूसरी अक्स सुगरा। तीसरी क्या है? अक्स कुबरा, फिर उसी में अक्स तरतीब, फिर उसी में अक्स नतीजा। तो ये तीन दलीलें जिक्र कर दी। याद रखिए, याद रखिए, जैसे शक्ले सानी के अंदर, शक्ले सानी में चार दलीलें जिक्र की जाती हैं और मातिन ने तीन जिक्र की थी। तवज्जो है, मातिन ने तीन जिक्र की थी। चौथी दलील वो दलील इफ्तराज है, और वो जो चौथी जर्ब थी उसमें दलील खुल्फ के साथ साथ दलील इफ्तराज भी जिक्र की जाती है, लेकिन उसको मातिन ने जिक्र नहीं किया था। इसी तरह यहां पर, इसी तरह यहां पर ये जो शक्ले सालिस है इसके इस बात के लिए भी चार दलीलें जिक्र की जाती हैं, मातिन ने तीन जिक्र कर दी, मातिन ने तीन जिक्र कर दी, चौथी छोड़ दी वो अगले दराजात के लिए कि बड़ी किताबों में फिर तलबा पढ़ लेंगे। तीन दलीलें तो यही जो जिक्र हुई, दलील खुल्फ, अक्स सुगरा और अक्स कुबरा, फिर अक्स तरतीब और अक्स नतीजा, तीन ये दलीलें हैं। और याद रखो चौथी दलील जो है शक्ले सालिस के नतीजे के इस बात के लिए वो अक्स मुकद्दिमतैन है। चौथी दलील क्या है? अक्स मुकद्दिमतैन, यानी सुगरा और कुबरा दोनों का अक्स लिया जाता है। पहले तो क्या था, सिर्फ एक का अक्स लेते थे, या सुगरा का या कुबरा का, जबकि चौथी दलील में अक्स मुकद्दिमतैन होगा, यानी दोनों सुगरा का भी अक्स और कुबरा का भी अक्स, और फिर उसके जरिए दलील बनाकर इस शक्ले सालिस के नतीजे को साबित किया जाता है। मतन की इबारत समझ में आ गई अच्छी तरह? अब आइए शरा में। قوله ايجاب الصغرى وفعليتها لان الحكم في كبراه سواء كان ايجابا او سلبا على ما هو اوسط بالفعل كما مر। بھئی انہوں نے شکل ثالث کی شرط ذکر کی تھی کہ شکل ثالث میں صغرا کا موجبہ ہونا بھی ضروری اور اس کا فعلیہ ہونا بھی ضروری ہے, یعنی ممکنہ نہیں ہونا چاہیے, फ़िअलिया होना चाहिए, यानी वो जो मौजू पर महमूल का हुक्म लगाया जा रहा है वो सिर्फ इम्कान नहीं होना चाहिए बल्कि बिलफ़िल हुक्म होना चाहिए। मसलन मैं कहता हूं ज़ैदुन कातिबुन बिल इम्कानी, कि ज़ैद कातिब है बिल इम्कान, तो ये तो मैंने ज़ैद पर कातिब होने का हुक्म बिल इम्कान लगाया, माना यूं है कि ज़ैद का कातिब होना मुमकिन है, जैद का कातिब होना मुमकिन है। तो बिल इम्कान के अंदर यह पता नहीं चलता कि यह वाकई बिल फेल है भी या नहीं। तो जब मैंने कहा जैद का कातिब होना मुमकिन है, तो क्या आपको पता चला कि वह बिल फेल कातिब है या कातिब नहीं है? नहीं पता चला, क्योंकि इम्कान में तो सिर्फ इम्कान जिक्र किया जाता है, बिल फेल चीज को जिक्र नहीं किया जाता। तो अब फायदा जिक्र करेंगे। कहते हैं भाई ये जो सुगरा है इसका मुजिबा होना और फेलिया होना जरूरी है शक्ल सालिस के अंदर। वजह इसकी ये मैंने आपको बतलाया था शक्ल अव्वल के अंदर। भाई मसलन मैं कहता हूं जैदुन इंसानुन और आगे कुबरा बनाता हूं वकुल्लो इंसान इन हैवानुन। ये देखो जैदुन इंसानुन, जैद पर क्या हुक्म लगाया इंसान होने का, और फिर आगे कुबरा में कहा कुल्लो इंसान इन हैवानुन हर इंसान हैवान, नतीजा क्या आया जैदुन हैवानुन जैद हैवान। देखा ये जैद पर जो हैवान होने का हुक्म लगा ये बराह रास्त नहीं लगा, ये हद औसत के जरिए लगा है। किसके जरिए? हद औसत के जरिए। हद औसत सबसे कीमती जुज है जो नतीजे तक पहुंचाता है। क्या करता है? नतीजे तक पहुंचाता है। तो देखो सुगरा मुजिबा होना चाहिए, सुगरा मुजिबा इसलिए मसलन मैं कहता हूं जैदुन इंसानुन के जैद इंसान है। जब मैंने जैद पर इंसान होने का हुक्म लगाया इससे पता चल गया कि जैद इंसान के अफराद में से है। जैद किसके में से है? जब जैद इंसान के अफराद में से है मतलब है दोनों में इत्तेहाद आ गया, जो जैद है वो इंसान है और जो इंसान है वो जैद है। भाई जैद इंसान भी है ना, तो एक ही जात इंसान भी हुई और जैद भी हुई, तो दोनों में क्या आ गया? इत्तेहाद। तो जैद इंसान के अफराद में से हो गया। और आगे फिर हुक्म लगाया जाता है कुबरा के अंदर कुल्लो इंसान इन हैवानुन हर इंसान हैवान। जब हर इंसान पर हैवान होने का हुक्म लगा रहे हैं तो इंसान के अफराद में से कौन था? जैद भी तो था, तो जैद पर भी हुक्म लग गया कि वो भी क्या है? हैवान। चुनाचे इसीलिए आप नतीजे में कहते हैं जैदुन हैवानुन, जैद हैवान है। फिर समझें मसलन जैद उन इंसान, मैंने जैद पर क्या हुक्म लगाया? इंसान। जब जैद इंसान के अफराद में से हो गया और आगे फिर मैं कुबरा में कहता हूं कुल्लो इंसान इन हैवान उन हर इंसान क्या है? हैवान। जब तमाम इंसानों पर मैं हैवान होने का हुक्म लगा रहा हूं तो सुगरा में हम बता चुके हैं कि इंसान के अफराद में से कौन है? जैद भी है, तो जैद पर भी क्या हुआ? हुक्म लग गया। तो यह हुक्म जैद की तरफ ही मुतअद्दी हो गया, लिहाजा सुगरा मुजिबा होना चाहिए। अगर सुगरा सालिबा है मसलन मैं कहता हूं जैद उन लैस भी इंसान, जैद इंसान नहीं है। जब जैद इंसान के अफराद में से नहीं है तो आगे अगर मैं कह भी दूं कुल्लो इंसान इन हैवान उन हर इंसान क्या होता है? हैवान। तो क्या जैद की तरफ भी ये हैवान होने का हुक्म मुतादी होगा? जैद भी हैवान होगा? नहीं भाई, हमने तो कहा कुल्लो इंसान इन हैवान उन हर इंसान हैवान है, और जैद, जैद के बारे में तो हम पहले कह चुके हैं जैद उन लैस भी इंसान, जैद इंसान नहीं है। तो अगर सुगरा सालिबा हो तो फिर कुबरा के अंदर जब हम हुक्म किस पे लगाते हैं? हद औसत पर। तो असगर उसके अफराद में से नहीं होगा, जब उसके अफराद में से नहीं होगा तो वो हुक्म उस असगर की तरह मुतअद्दी भी नहीं होगा। लिहाजा सुगरा क्या होना चाहिए? मुजिबा होना चाहिए, और नीज बिल फेल होना चाहिए। क्या होना चाहिए? बिल फेल होना चाहिए, इसलिए क्योंकि अगर बिल इम्कान होगा फिर तो पता ही नहीं चलेगा। फिर तो मसलन मैं कहता हूं जैद उन कातिब उन बिल इम्कानी, जैद का कातिब होना मुमकिन है। अब मुझे बताइए क्या आपको पता चला जैद कातिब है या कातिब नहीं?
नहीं,
नहीं, सिर्फ मैंने इम्कान जिक्र किया, पता नहीं है या नहीं ये तो मैंने जिक्र नहीं किया। तो जब इम्कान जिक्र किया जाए तो पता नहीं चलता कि वो चीज बिल फेल है या बिल फेल नहीं है। तो लिहाजा सुगरा मुजिबा भी होना चाहिए और उसको बिल फेल भी होना चाहिए। बिल फेल होगा जब मैं कहूंगा जैद उन कातिब उन बिल फेल, जैद बिल फेल कातिब है। अब हमें पता चला कि जैद भी किसके अफराद में से है? कातिब के अफराद में से है। और आगे अब मैं कहता हूं कुल्लो कातिब इन इंसान उन हर कातिब क्या होता है? इंसान होता है। तो कातिब के अफराद में से कौन है? जैद भी है, तो जैद पर भी इंसान होने का हुक्म लग जाएगा। तो लिहाजा सुगरा जो है उसको मुजिबा भी होना चाहिए और बिल फेल भी होना चाहिए सुगरा को। बात समझ में आ गई? देखिए भाई कहते हैं लि अनल हुक्म फी कुबराहू, इसलिए क्योंकि हुक्म जो होता है फी कुबराहू ऐ हा जमीर राजे है शक्ल सालिस को, शक्ल सालिस के कुबरा में, शक्ल सालिस के कुबरा में जो हुक्म होता है सवा उनका न ईजाबन औ सलबन, बराबर है चाहे वो हुक्म ईजाबी हो या सलबी हो। अला मा हुआ औसत, उस चीज पर होता है जो औसत हो, और यह हुक्म होता है बिल फेल। भाई लिअन अल हुक्म फी कुबराहू बिल फेली, हुक्म जो होता है कुबरा में बिल फेल। भाई ये बात पहले गुजर चुकी है कि ये जो मौजू पर महमूल का हुक्म लगाया जाता है ये शेख बुअली सीना के नजदीक बिल फेल है और फाराबी के नजदीक बिल इम्कान है। मसलन मैं कहता हूं जैदुन कातिबुन, जैद कातिब है, तो शेख बुअली सीना के मुताबिक ये जो किताबत का हुक्म आप जैद पर लगा रहे हैं ये बिल फेल है, यानी ये जैद बिल फेल क्या है, कातिब है। जबकि फाराबी कहते हैं नहीं, ये जो हुक्म लगाया जाता है महमूल का मौजू पर यह बिल इम्कान होता है, तो जैदुन कातिबुन का माना यह है कि जैद का कातिब होना मुमकिन है, जैद का कातिब होना मुमकिन है। तो शेख बुअली सीना कहते हैं यह हुक्म बिल फेल होता है और फाराबी कहते हैं यह हुक्म बिल इम्कान, लेकिन बिल इम्कान में पता ही नहीं चलता कि यह वाकई ऐसा है या ऐसा नहीं। जैद उन कातिब उन बिल इम्कान का माना यह है जैद का कातिब होना मुमकिन है, पता नहीं वो है या नहीं है। तो यहां पर कहते हैं लिया अन्नल हुक्म फी कुबरा हो, इसलिए क्योंकि वह हुक्म जो कुबरा में होता है सवा उनका ना ईजाबन औसलबन, चाहे वो इजाबन हो या सलबन हो, आला मा हुआ औसत हो, यह उस चीज पर होता है जो औसत हो, बिल फेली, और यह हुक्म किस तरह होता है, बिल फेल होता है। तर्जमे पर नजर रखो, ये बिल फेल को जरा शुरू में ले जाओ कि कुबरा के अंदर बिल फेल हुक्म होता है आला मा हुआ औसत हो, उस चीज पर जो औसत, भाई कुबरा के अंदर हद औसत मौजू है ना, शक्ल सालिस है, शक्ल सालिस, और शक्ल सालिस का कुबरा शक्ल अव्वल की तरह, और शक्ल अव्वल के अंदर कुबरा के अंदर हद औसत कहां था, मौजू की जगह था। मसलन मैंने कहा कुल्लो इंसान इन हैवानुन व कुल्लो हैवान इन मुतहरिक बिल इरादा, और हर हैवान क्या है, तो ये हैवान देखो हद औसत है, कुल्लो इंसान इन हैवानुन व कुल्लो हैवान इन, तो ये हद औसत पर हुक्म लगाया जा रहा है कुबरा में। तो कहना यह चाहते हैं कि जो हद औसत पर हुक्म लगाया जाता है, हद औसत पर हुक्म जो लगाया जाता है ये बिल फेल होता है, किस क्या होता है, बिल, ये माना कहते हैं लि अन अल हुक्म फी कुबरा हो, इसलिए क्योंकि शक्ल सालिस के कुबरा में जो हुक्म होता है चाहे वो इजाबी हो या सलबी हो, अलामा हुआ औसत हो, और ये हुक्म किस पर होता है, औसत पर होता है, यानी वो मौजू होता है कुबरा में, बिल फेली, और ये हुक्म बिल फेल होता है कमा मर्रा, जैसे ये बात गुजर चुकी है भाई। फाराबी के नजदीक बिल इम्कान, बुअली सीना के नजदीक बिल फेल, और राजह मजहब कौन सा, बुअली सीना का, लिहाजा बिल फेल होता है कमा मर्रा जैसे कि बात गुजर गई। फलाउलम यत्तहिदिल असगरु माल औसत बिल फेली, अगर इत्तेहाद ना आए असगर का औसत के साथ बिल फेल। अब ये बात ये कर रहे थे कि सुगरा का फेलिया होना जरूरी, मुजीबा भी हो और फेलिया भी हो, मुजीबा हो, मुजीबा होगा तो असगर में और हद औसत में इत्तेहाद आएगा। भाई ये शक्ल सालिस है, शक्ल सालिस में हद औसत सुगरा में भी मौजू की जगह और कुबरा में भी मौजू की जगह, मौजू की जगह। मसलन भाई, मसलन मैं कहता हूं कुल्लो इंसान इन हैवान, हर इंसान क्या है, हैवान है, और आगे फिर मैं कहता हूं कुल्लो इंसान इन नातिक, हर इंसान नातिक है। देखो ये इंसान हद औसत है, और सुगरा में क्या है, कुल्लो इंसान इन हैवान, हर इंसान पर मैं क्या हुक्म लगा रहा हूं, हैवान होने का, तो ये हुक्म एक तो ईजाबी होना चाहिए, क्या होना चाहिए, जब कुल इंसान इन हैवान, इससे पता चलेगा कि इंसान और हैवान में क्या है, इत्तेहाद, ये दोनों इकट्ठे होते हैं, एक ही फर्द में इकट्ठे होते हैं, हर इंसान हैवान है। फिर आगे जब मैं कहूंगा कि कुल इंसान इन नातिक, हर इंसान नातिक है, जब हर इंसान और हैवान में इत्तेहाद था, तो फिर जब मैं कुल इंसान इन नातिक कहूंगा कि हर इंसान नातिक भी है, तो हर इंसान का इत्तेहाद किसके साथ था, हैवान के साथ, तो हैवान और नातिक भी उनमें भी इत्तेहाद आ जाएगा और उस पर हुक्म लग जाएगा कि बाजुल हैवानी नातिकुन। भाई फिर देख लें ले अन्नल हुक्म फी कुबरा हु सवा उनका न ईजाबन औसलबन अलामा हुआ औसत बिल फेली, इसलिए क्योंकि कुबरा के अंदर जो हुक्म होता है चाहे ईजाबी हो या सलबी हो वो उस चीज पर होता है जो औसत है, यानी हद औसत मौजू है, बिल फेली, और यह हुक्म कैसे होता है, बिल फेल होता है कमा मर्रा जैसे ये बात गुजर गई। फलाउलम यत्तहिदिल असगरु माल औसत बिल फेली, अगर असगर वो मुत्तहिद ना हो औसत के साथ बिल फेल, अगर असगर औसत के साथ बिल फेल मुत्तहिद ना हो। भाई देखिए सुगरा, सुगरा के अंदर हद औसत जिक्र होगा और असगर जिक्र होगा। कुल्लो इंसान इन हैवानों, ये शक्ल सालिस है, हद औसत क्या, कुल्लो इंसान, और असगर क्या,
हैवान, मौजू की जगह हद औसत लाइना और दूसरा असगर है। कुल्लो इंसान इन हैवान, कुल्लो इंसान वो क्या है, मौजू, हद औसत है और मौजू है, और हैवान क्या है, असगर भी है और महमूल है। जब इसका हमल करेंगे हम इंसान पर हैवान पर तो दोनों में क्या आ जाएगा, इत्तेहाद आएगा। मालूम हुआ एक ही चीज इंसान भी होगी और हैवान भी होगी। जब इत्तेहाद आएगा तो फिर आगे चलकर जब हम कुबरा में इस हद औसत पर हुक्म लगाएंगे तो वो हुक्म असगर की तरफ भी क्या हो जाएगा, मुतअद्दी, क्योंकि दोनों में इत्तेहाद है। बात समझ में आ रही है? तो कहते हैं अगर फलाउ लम यत्तहिद असगर माल औसती बिल फेली, अगर असगर का इत्तेहाद न हो औसत के साथ, बिल फेल, यह है शर्त। आगे जजा एक सतर के बाद आ रही है, लम यताअद्दल हुक्म मिनल औसती बिल फेली इलल असगरी, तो हुक्म मुतअद्दी नहीं होगा औसत से असगर की तरफ, बिल फेल हुक्म मुतअद्दी नहीं होगा औसत से असगर की तरफ, बिल फेल। शर्त और जजा समझ में आए भाई? देखिए फिर सुन लीजिए, फिर सुन लीजिए मुख्तसरन। कुल्लो इंसान इन हैवान, यह है सुगरा। इस सुगरा का मुजिबा होना भी जरूरी और बिल फेल होना भी जरूरी। कुल्लो इंसान इन हैवान, यहां पर देखो हर इंसान पर क्या हुक्म लगाया जा रहा है, हैवान होने का। तो इंसान और हैवान में इत्तेहाद आ गया, मालूम दोनों इकट्ठे होते हैं, दोनों इकट्ठे होते हैं। जब दोनों इकट्ठे होते हैं तो जब आगे मैं कहूंगा कुल्लो इंसान इन नातिकुन, हर इंसान क्या है, नातिक है, तो इंसान और हैवान तो इकट्ठे होते हैं। तो जब इंसान पर नातिक का हुक्म लग रहा है हर इंसान पर, तो बास हैवानों पर भी क्या हुक्म लग जाएगा, नातिक होने का हुक्म लग जाएगा। तो लिहाजा सुगरा को मुजीबा भी होना चाहिए। अगर सुगरा सालिबा होता, लाशई अमिनल इंसान भी हैवान, कोई इंसान भी हैवान, जब कोई इंसान हैवान नहीं है, फिर आगे मैं कह दूं कुल्लो इंसान इन नातिक, हर इंसान नातिक है, तो हर इंसान पर नातिक का हुक्म लग भी जाए, क्या यह हुक्म मुतअद्दी होगा, हैवान पर लगेगा? नहीं लगेगा, क्योंकि इंसान और हैवान तो दोनों इकट्ठे होते ही नहीं, पीछे मैं बता चुका हूं, बात समझ में आ गई। तो लिहाजा सुगरा मुजीबा होना चाहिए ताकि हद औसत और असगर में इत्तेहाद आ जाए। फिर कुबरा में जब हम हद औसत पर हुक्म लगाएंगे तो इस हद औसत का तो इत्तेहाद था किसके साथ, असगर के साथ, तो यह कुबरा वाला हुक्म असगर पर भी लग जाएगा, उसकी तरह भी मुतअद्दी हो जाएगा। और नीज सुगरा बिल फेल होना चाहिए, बिल इमकान नहीं। जैदुन कातिबुन बिल इमकान, इससे तो कोई पता नहीं चला कि जैद कातिब है या कातिब नहीं। आगे अब मैं कह भी दूं कुल्लु कातिबिन इंसान, तो जब हर कातिब पर इंसान होने का हुक्म लगा तो क्या जैद पर लगा? नहीं, क्योंकि जैद के तो जैद में तो सिर्फ मैंने कहा था जैद का कातिब होना मुमकिन है, पता नहीं वो कातिब है या कातिब नहीं। तो कुल्लु कातिब इन इंसान में कह भी दूं, इससे जैद की तरफ हुक्म मुतअद्दी नहीं होगा, क्योंकि क्योंकि मसन सुगरा मुमकिना था, बिलफेल नहीं था। लिहाजा सुगरा को मुजीबा भी होना चाहिए और बिलफेल भी होना चाहिए। बात समझ में आ गई, यही बयान कर रहे हैं। अब फिर देखिए वो शर्त और जजा पे बस नजर रखें। फलाउ लम यत्तहिद असगर माल औसती बिल फेली, अगर असगर मुत्तहिद नहीं होगा औसत के साथ, बिल फेल मुत्तहिद नहीं होगा औसत के साथ, बिल फेल, तो लम यताअद्दल हुक्म मिनल औसती बिल फेली इलल असगरी, तो हुक्म बिल फेल मुतअद्दी नहीं होगा औसत से किसकी तरफ, असगर की तरफ। हुक्म असगर की तरह बिलफेल मुतअद्दी नहीं होगा। सुगरा मुजिबा भी होना चाहिए, बिलफेल भी, और सालिबा भी नहीं और बिलइमकान भी नहीं, वरना हुक्म मुतअद्दी नहीं होगा। अब दरमियान में भी अल्लाह यत्तहिदा, यह बात तस्वीरिया है, इसके जरिए वो सूरत बतला रहे हैं जिसमें इत्तेहाद नहीं आएगा। इन्होंने क्या कहा, फिर इबारत पर नजर रखो, अगर असगर औसत के साथ बिलफेल मुतहिद नहीं होगा, इधर देखिए, अगर असगर हद औसत के साथ बिलफेल मुतहिद नहीं होगा तो आप हद औसत पर हुक्म लगाएंगे तो वो असगर की तरह मुतअद्दी, बिलफेल मुतअद्दी नहीं होगा। अब सिर्फ जरा शर्त पे नजर रखो, अगर असगर औसत के साथ बिलफेल मुतहिद ना हो, अगर असगर औसत के साथ बिलफेल मुतहिद न हो, इसके अंदर दो सूरतें आ गई। एक सूरत सिरे से इत्तेहाद ही नहीं है, यानी सुगरा सालिबा है, सुगरा
सालिबा
या इत्तेहाद तो है, सुगरा मुजिबा तो है, लेकिन बिलफेल नहीं है, बल्कि मुजिबा मुमकिना है। इधर देखिए, फिर इन्होंने क्या कहा, अगर असगर का इत्तेहाद बिलफेल ना हो हद औसत के साथ, तो इत्तेहाद बिलफेल न होने की दो सूरतें बनती हैं, वो भी दरमियान में जिक्र कर दी कि बिलफेल इत्तेहाद ना हो उसकी दो सूरतें, या तो सिरे से इत्तेहाद ही ना हो, जब सिरे से इत्तेहाद ही नहीं है तो बिलफेल इत्तेहाद भी नहीं है, और वो इस तरह के सुगरा सालिबा हो, जब सुगरा सालिबा है जैद उन लैस भी कातिबिन, तो जैद और कातिब में इत्तेहाद आया
नहीं,
सिरे से इत्तेहाद ही नहीं आया, तो इत्तेहाद बिलफेल ना होने की एक सूरत यह कि सुगरा सालिबा हो, या सुगरा मुजिबा तो है लेकिन मुमकिना है, जैद उन कातिबुन बिल इम्कानी, जैद का कातिब होना मुमकिन, तो जैद और कातिब में इत्तेहाद बिलफेल आया
नहीं,
तो सुगरा सालिबा हो तब भी इत्तेहाद बिलफेल नहीं आएगा, और सुगरा मुजिबा है लेकिन मुमकिना है तब भी इत्तेहाद बिलफेल नहीं आए। देखो फिर दूसरी मिसाल से समझ लें, मसलन मैं आपसे कहता हूं इस घर में बहादुर आदमी नहीं है, इस घर में बहादुर आदमी नहीं है, इसमें दो सूरतें आ जाती हैं, एक सूरत इस घर में सिरे से कोई आदमी ही ना हो तब भी मैं कह सकता हूं इस घर में बहादुर आदमी नहीं है, मेरा कहना ठीक है या गलत, इस घर में एक भी आदमी नहीं है मैं कहता हूं इस घर में बहादुर आदमी नहीं है, घर में कोई आदमी है ही नहीं, मेरा कहना फिर भी ठीक है, या दूसरी सूरत आदमी तो है लेकिन बहादुर नहीं है, मैं तब भी कह सकता हूं इस घर में बहादुर आदमी, तो इस घर में बहादुर आदमी नहीं है, इसमें दो सूरतें आ गई, एक सूरत क्या सिरे से आदमी ही ना हो घर में, दूसरी सूरत आदमी तो हो लेकिन बहादुर ना हो। तो जब इन्होंने कहा कि जब असगर और औसत में इत्तेहाद बिलफेल ना हो तो उसकी दो सूरतें हैं, या तो सिरे से इत्तेहाद ही ना हो, या इत्तेहाद तो हो लेकिन बिलफेल ना हो, तो सिरे से इत्तेहाद ही ना हो यह किस सूरत में आएगा, सुगरा सालिबा हो, और इत्तेहाद बिलफेल ना हो, इत्तेहाद तो हो लेकिन बिलफेल ना हो, वो क्या है सुगरा मुजिबा तो हो लेकिन मुमकिन ना हो। बात समझ में आ गई, अब वही दो सूरतें दरमियान में जिक्र करेंगे। कहते हैं फलाउ लम यत्तहिद अस्गरु महल औसत बिलफेल, और अगर असगर जो है वो औसत के साथ बिलफेल मुत्तहिद ना हो, बात तस्वीरिया के जरिए सूरत बतला रहे हैं, भी अल्ला यत्तहिद असरन, बाई सूरत के इत्तेहाद ही ना हो सिरे से, इत्तेहाद ही सिरे से ना हो, व तकून सुगरा सालिबतन, और वो क्या के सुगरा सालिबा हो, औ यत्तहिदा, या इत्तेहाद तो है लेकिन ला बिलफेली, लेकिन बिलफेल नहीं है, व तकून सुगरा मुजिबतन मुमकिनतन, और वो ये के सुगरा मुजिबा मुमकिना, मुजिबा तो है लेकिन बिलफेल नहीं है बल्कि मुमकिना है। तो ये अगर ये दो सूरतें होंगी, यानी फिर देखो जब असगर का औसत के साथ बिलफेल इत्तेहाद नहीं होगा, तो लम यतअद्दल हुक्म मिनल औसती बिलफेल इलल असगरी, तो हुक्म मुतअद्दी नहीं होगा औसत से असगर की तरफ बिलफेल, बिलफेल मुतअद्दी नहीं होगा, लिहाजा सूरा का मुजिबा होना भी जरूरी और फेलिया होना भी। कौलुहु माकुल्लियति इहदाहुमा, शक्ल सालिस में शर्त है, दूसरी शर्त यह है कि सुगरा या कुबरा में से कोई एक कुल्लिया होना चाहिए, कोई एक
कुल्लिया होना चाहिए,
यानी कुल्लिया तो इहदल मुकद्दिमतैन, दो मुकद्दिमों में से कोई एक कुल्लिया हो। भाई ये क्यों, दोनों में से एक कुल्लिया क्यों होना चाहिए, कहते हैं लियन्नहु लौ कानतिल मुकद्दिमतान जुज़ियतैन, इसलिए क्योंकि अगर दोनों मुकद्दमे जुज़िया हों तो लजाजा, देखो समझ लें पहले इसको, आपको यह बतलाएंगे कि दोनों मुकदमे अगर जुजिया हों तो फिर असगर के अंदर भी बास पर हुक्म हो, अकबर में भी क्या हो बास पर हुक्म हो, तो हो सकता है असगर में जिन बास पर हुक्म था वो और हो और अकबर में जिन बास पर हुक्म है वो और हो, तो इससे असगर और अकबर में इत्तेहाद तो नहीं आएगा, सुगरा में जिस पर हुक्म हो वो बास और हो, कुबरा में जो बास है वो और हो, तो फिर से तो असगर और अकबर में इत्तेहाद नहीं आएगा। मसलन देखो ये इन्होंने बैन सुतूर मिसाल दी हुई है, बाजुल हैवानी इंसान, बाज हैवान क्या है इंसान है, और आगे है बाजुल हैवानी फरस, बाज हैवान फरस हैं। देखो बाजुल हैवान यह हद औसत है और यह दोनों के अंदर मौजू की जगह आ रहा है, यह शक्ल सालिस है, मैं कहता हूं बाज हैवान इंसान है और फिर कहता हूं बाज हैवान फरस है, तो बास हैवान ये तो हद औसत है, ये तो निकल गया, लेकिन क्या
بعض الانسان فرس لازم آیا؟ کیوں؟ کیونکہ وہ بعض جن پر انسان ہونے کا حکم تھا صغرا میں وہ اور حیوان تھے، اور جن پر فرس ہونے کا حکم تھا کبرا میں، بعض حیوان کیا ہیں؟ فرس ہیں، وہ حیوان اور ہیں، لہذا دونوں میں سے ایک کیا ہونا چاہیے؟ کلیہ. اگر دونوں جزیا ہوں گے تو ہو سکتا ہے، ہو سکتا ہے صغرا کا جو حد اوسط بعض ہے وہ اور ہو، اور کبرا کا جو حد اوسط بعض ہے وہ اور ہو. بھائی دیکھیے بھائی کہتے ہیں لِأَنَّهُ لَوْ كَانَتِ الْمُقَدِّمَتَانِ جُزْئِيَّتَيْنِ، اس لیے کیونکہ اگر وہ دونوں مقدمے جزیاں ہوں تو لَجَازَ أَن يَكُونَ الْبَعْضُ مِنَ الْأَوْسَطِ الْمَحْكُومِ عَلَيْهِ بِالْأَصْغَرِ غَيْرَ الْبَعْضِ الْمَحْكُومِ عَلَيْهِ بِالْأَكْبَرِ. تو جائز ہے، یعنی ممکن ہے کہ وہ بعض اوسط میں سے جو محکوم علیہ بالاصغر ہیں، یعنی جن پر حکم لگایا گیا ہے اصغر کا، جن پر اصغر کے ساتھ حکم لگایا گیا ہے، غیر البعض المحکوم علیہ بالاکبر، یہ والے بعض علاوہ ہوں اس بعض سے جو محکوم علیہ بالاکبر ہیں، یعنی جن پر اکبر کا حکم. ادھر دیکھو دونوں مقدموں میں حد اوسط نے موضوع بننا ہے، اور صغرا میں اس حد اوسط پر حکم لگے گا کس کا؟ اصغر کا، اصغر محمول ہے، اور کبرا میں اکبر محمول ہے، اکبر کا حکم لگے گا. تو صغرا میں بھی، صغرا میں اصغر حکم، اصغر حکم ہے، اور کبرا میں اکبر حکم. اصغر کا حکم ہم لگا رہے ہیں حد اوسط پر، اور وہ بعض ہیں تو وہ ہو سکتا ہے اور بعض ہوں، اور کبرا میں اکبر کا حکم کس پر لگا رہے ہیں؟ بعض حد اوسط پر، تو ہو سکتا ہے وہ اور ہوں. بھائی یہ معنی ہے لجاز، اس لیے کیونکہ جائز ہے، یعنی ممکن ہے کہ ان یکون البعض من الاوسط المحکوم علیہ بالاصغر غیر البعض المحکوم علیہ بالاکبر، کہ وہ بعض اوسط میں سے جو محکوم علیہ ہیں اصغر کے ساتھ وہ علاوہ ہوں اس بعض کے جو محکوم علیہ بالاکبر ہیں. فلا یلزم تعدیت الحکم من الاکبر الى الاصغر، لہذا لازم نہیں آتا حکم کا متعدی ہونا اکبر سے اصغر کی طرف، لہذا نتیجہ نہیں نکلے گا. بھائی بات سمجھ میں آ گئی. آگے دیکھیے قوله الموجبتان، ماتن کا قول الموجبتان، الظروب المنتجة في هذا الشكل بحسب الشرائط المذكورة ستة، وہ ضربیں جو نتیجہ دینے والی ہیں اس شکل میں، بحسب الشرائط المذكورة، ان مذکورہ شرطوں کے مطابق، ستة وہ چھ ہیں، حاصلت جو حاصل ہوتی ہیں، من ضم الصغر الموجبة الكلية الى الكبريات الاربع، وہ جو حاصل ہوتی ہیں، من ضم الصغر الموجبۃ الکلیتی، ضم کا معنی ہے ملانا، میم مشدد ہے، صغرا موجبہ کلیہ کو ملانے سے، کہ کیا کیا جائے؟ صغرا موجبہ کلیہ کو ملایا جائے، الى الکبریات الاربع، چاروں کبروں سے، چاروں قسم کے کبروں سے صغرا موجبہ کلیہ کو ملایا جائے. چاروں کبرا کون سے؟ موجبہ کلیہ، موجبہ جزیہ، سالبہ کلیہ، سالبہ جزیہ. تو صغرا موجبہ کلیہ رہے گا، اور کبریات جو ہیں وہ بدلیں گے. یہ ذرا آئیے بھائی، وہ جو چھ ضربیں میں نے لکھوائی تھیں اس میں دیکھیے بھائی، اس میں دیکھیے ذرا، ان چھ ضربوں پہ نظر ڈالیں، ان میں سے چار کے اندر صغرا موجبہ کلیہ ہوگا، چار پر صغرا، اور دو میں صغرا موجبہ جزیہ ہے. بھائی صغرا نے موجبہ تو ہر حال میں آنا ہے، ہاں چار میں یہ موجبہ کلیہ ہے اور دو میں موجبہ جزیہ، ہم موجبہ کلیہ کی بات کر رہے ہیں. یہ جو چار صغرا موجبہ کلیہ ہیں یہ کبرا کے ساتھ ملیں گے. جن جن کبرا سے مل رہے ہیں آپ ذرا غور کر لیں، کوئی موجبہ کلیہ ہوگا، کوئی موجبہ جزیہ ہوگا، کوئی سالبہ کلیہ ہوگا، کوئی سالبہ جزیہ ہوگا. یہ کون کون سے ہیں یہ لکھ لیں. یہ جو کتاب میں آیا نا ایلل کبریات الاربعی، اس کے نیچے لکھ لیں، یہ ضرب نمبر ایک ہے، دو ہے، پانچ ہے اور چھ، ایک دو پانچ چھ، یہ چار ضربیں ہیں، ایک دو، یہ جو کبریات الاربعی ہے اس کے نیچے یا اوپر لکھ لیں بھائی، ایک دو پانچ چھ، یہ چار ضربیں ہیں. تھوڑا تھوڑے فاصلے پہ لکھیں تاکہ ہر ایک کو الگ الگ آپ پڑھیں بھائی، کہ ان میں سے ہر عدد الگ الگ ہے. ایک، پھر کوئی نشان لگا لیں، وہ کوما لگا لیں، کوما، پھر دو، پھر کوما، پھر پانچ، پھر کوما، پھر چھ، یہ چار ضربیں ہیں.
इन सब में जरा देखिए भाई, पहली जर्ब देखो उसमें सुगरा क्या है, मुजिबा कुलिया। दूसरी में भी देखो सुगरा क्या है, मुजिबा कुलिया। पांचवी में भी देखें सुगरा क्या है, मुजिबा कुलिया। छठी में भी देखें सुगरा क्या है, मुजिबा कुलिया। इन चारों में सुगरा मुजिबा कुलिया है। और इनमें कुबरा को देखें, पहली में देखें कुबरा क्या, मुजिबा कुलिया, मुजिबा कुलिया। और दूसरी में देखें सालिबा कुलिया। और पांचवी में देखें मुजिबा जुजिया। और छठी में देखें सालिबा जुजिया। देखा कुबरा चारों किस्म के हैं और सुगरा मुजिबा कुलिया है सब में। यह माना है कि ये छह जरबें हासिल होती हैं मिनजम में सुगरल मुजिबत इल कुलियति इल कुबरायात इल अरबाई। सुगरा मुजिबा कुलिया को मिलाने से चारों कुबरों से, वज़म में सुगरल मुजिबत इल जुजियति इल कुबरायन इल कुलियतैन इल मुजिबति वसालिबति। वज़म में सुगरल मुजिबत इल जुजियति, इसके नीचे तीन और चार लिखें, तीन और चार, थोड़ा थोड़ा फासला दें ताकि अलग अलग इनको पढ़ा जाए। यह तीसरी और चौथी जर्ब की तरफ इशारा है। तीसरी जर्ब में देखिए सुगरा क्या है, मुजिबा जुजिया। और चौथी जर्ब में भी क्या है, मुजिबा जुजिया है भाई। और तीसरी के में कुबरा देखिए मुजिबा कुलिया है, और चौथी में देखें सालिबा कुलिया है। तवज्जो है, तीसरी और चौथी दोनों में सुगरा क्या, मुजिबा जुजिया, और कुबरा क्या, मुजिबा कुलिया और सालिबा कुलिया। अब देखो इसी की तरफ इशारा करेंगे। वज़म में सुगरल मुजिबतिल जुजियति, और सुगरा मुजिबा जुजिया को मिलाने से इलल कुबरायनी अल कुलियतैनी, दो कुलिया कुबरों से अल मुजिबति व सालिबति, जिनमें से एक मुजिबा है और दूसरा सालिबा है। वहादिह जुरूब कुल्लुहा मुश्तरिकतुन फी अन्नहा ला तुन्तिजु इल्ला जुज़ियतन। और ये सारी जरबें यानी छह की छह जरबें ये इस बात में मुश्तरक हैं कि ये नतीजा नहीं देती इल्ला जुज़ियतन मगर जुजिया। इन सब का नतीजा जुज़िया आता है, मैं पहले बयान कर चुका भाई। लाकिन सलासतुम मिनहा तुन्तिजुल इजाबा व सलासतुम मिनहा तुन्तिजुस सलबा। लेकिन इनमें से तीन जरबें जो हैं वो इजाब देती हैं नतीजे में, और तीन इनमें से जो हैं वो सलब देती हैं नतीजे में। तीन जो हैं वो सालिबा जुजिया हैं नतीजे में, और तीन मुजिबा जुजिया हैं। ये माना है लाकिन सलासतुम मिनहा तुन्तिजुल इजाबा व सलासतुम मिनहा तुन्तिजुस सलबा। लेकिन तीन इनमें से, इन जरबों में से तीन जो हैं वो इजाब नतीजा देती हैं और तीन जो हैं वो सलब नतीजा देती हैं। व अम्मल मुन्तिजतुल इजाबी फअव्वलुहा, तो वो जरबें जो इजाब का नतीजा देती हैं, फअव्वलुहा अल मुरक्कब मिन मुजिबतैनि कुल्लियतैनि, तो इनमें से अव्वल वो है जो मुरक्कब है दो मुजिबा कुल्लिया से। पहली जर पे नजर रखो, सुगरा भी मुजिबा कुलिया और कुबरा भी मुजिबा कुलिया, इसकी तरफ इशारा है भाई। देखो अब सिर्फ उनकी बात कर रहे हैं जिनके नतीजे मुजिबा हैं, तीन के नतीजे मुजिबा और तीन के नतीजे सालिबा। अब पहले मुजिबा की बात करने लगे, कहते हैं वह अमल मुन्तिजतुल इजाबी, और वो जरबें जो इजाब का नतीजा देती हैं, फअव्वलुहा इनमें से पहली जो है, अल मुरक्कब मिन मुजिबतैनि कुल्लियतैनि, वो जो मुरक्कब है दो मुजिबा कुलिया से, नहव कुल्लु जबा व कुल्लु जा। आप देख रहे हैं भाई जीम दोनों में मौजू की जगह आया, ये हद औसत है और ये शक्ल सालिस में हद औसत मौजू की जगह आता है दोनों मुकदमों में। और नतीजा क्या आया, फबाजुबा आ, देखा ये बा कहां से लिया, सुगरा से, और आ कहां से लिया, कुबरा से। वसानी हिमा, और इनमें से दूसरी जो है जो मुजिबा नतीजा देती है, अल मुरक्कब मिन मुजिबतिन जुजियतिन सुगरा व मुजिबतिन। जी ऊपर जो आया था ना एक सतर पहले, फअव्वलुहल मुरक्कब मिन मुजिबतैनी कुल्लियतैनी, ये मुजिबतैन कुल्लियतैन के नीचे एक लिख लें, ये पहली जर्ब है, इसके नीचे एक लिख लें, ये पहली जर्ब है। आगे आ गया, औसानी हिमाल मुरक्कबु मिन मुजिबतिन जुजियतिन सुगरा व मुजिबतिन कुल्लियतिन कुबरा। और दूसरा जो है, दूसरी जर्ब वो है जो मुजिबा नतीजा देती है और मुरक्कब है मुजिबा जुजिया सुगरा से और मुजिबा कुल्लिया कुबरा से। اس سے ضرب ثالث مراد ہے، لہذا المرکب من موجبت جزئیت، اس کے نیچے تین نمبر لکھ لیں، المرکب من موجبت جزئیت، یہ تین نمبر ہے. ذرا اس تین نمبر کو دیکھیں، کاپی پر کیا لکھا ہے؟ صغرا موجبہ جزیہ ہے اور کبرا موجبہ کلیہ ہے، اور نتیجہ موجبہ جزیہ. ہم بھی انہی کی بات کر رہے ہیں جن کا نتیجہ موجبہ آتا ہے. تو کہتے ہیں وسانیہم المرکب من موجبت جزئیت صغرا و موجبت کلیت کبرا، اور دوسری ان میں سے وہ جو مرکب ہے موجبہ جزیہ صغرا سے اور موجبہ کلیہ کبرا سے. و الی ہذین اشار المصنف بقولہ لینتج الموجبتانی، اور ان دو کی طرف اشارہ کیا مصنف نے اپنے اس قول کے ذریعے، لینتج الموجبتانی، تاکہ نتیجہ دیں دو موجبہ. اوپر متن میں آیا تھا نا، اور اس موجبتان سے کیا مراد تھا؟ صغرا، تاکہ دو صغرا موجبہ جو ہیں وہ نتیجہ دیں. ای صغرا مع الموجبت الکلیتی، دیکھا موجبتان ای صغرا، یعنی کہ صغرا یہ دو موجبہ ہیں وہ مراد ہیں موجبتان سے صغرا، مع الموجبت الکلیتی. متن میں آگے کیا آیا تھا؟ یہ دو موجبہ کس کے ساتھ ہوں؟ موجبہ کلیہ کے ساتھ. یہ مع موجبت الکلیتی ای الکبرا، اس سے کیا مراد ہے؟ کبرا. اس سے کون سی ضربیں مراد ہو گئیں؟ پہلی اور تیسری میں نے ابھی لکھوایا، پہلی میں صغرا موجبہ، تیسری میں بھی صغرا موجبہ، اور پہلی میں بھی کبرا موجبہ کلیہ، تیسری میں بھی کبرا موجبہ کلیہ. یہ دونوں موجبہ کس سے مل رہے ہیں؟ موجبہ کلیہ سے مل رہے ہیں. دونوں میں کبرا کیا ہے؟ موجبہ کلیہ ہے، تو یہ مل رہے ہیں موجبہ کلیہ سے. وَالثَّالِثُ عَكْسُ الثَّانِي، اور تیسری جو ہے وہ ثانی کا عکس ہے. تیسری سے کیا مراد ہے؟ بھئی جن کے نتیجے موجبہ آتے ہیں ان کی بات چل رہی ہے، وہ کتنے ہیں؟ تین. ان میں سے دو ذکر کر دیں اور اب تیسری کا ذکر کرنے لگے ہیں. دیکھو تینوں کے آگے نتیجہ آیا تھا، متن میں دیکھو، لینتج الموجبتانی مع الموجبت الکلیتی او بالعکس موجبتن جزئیتن، تینوں کا نتیجہ کیا آیا؟ موجبہ جزیہ. اس میں پہلی صورت موجبتان یہ والی بیان کر دی، اب بالعکس کو بیان کرنے لگے ہیں شرح میں. کہتے ہیں وَالثَّالِثُ عَكْسُ الثَّانِي، اور تیسری وہ ضرب جس کا نتیجہ موجبہ جزیہ آتا ہے، عَكْسُ الثَّانِي، وہ ثانی کا، ابھی جو ہم نے ثانی بیان کیا. کون سا تھا ثانی؟ میں نے نمبر لکھوایا تین نمبر بھائی، تیسری ضرب. کہتے ہیں وَالثَّالِثُ عَكْسُ الثَّانِي، اور تیسری ضرب جس کا نتیجہ موجبہ جزیہ آتا ہے وہ ثانی کا عکس ہے. ثانی جو اوپر ہم نے ثانی بیان کیا، ضربوں میں ثانی نہیں مراد، ہم نے جو اوپر ثانی بیان کیا اور وہ کون سی تھی؟ تیسری. تو اس کا عکس ہے، عن المرکب من موجبت کلیت صغرا و موجبت جزئیت کبرا. بھائی ثانی میں کیا تھا ابھی جو عبارت میں آیا؟ صغرا کیا؟ تیسری ضرب پہ نظر رکھو، کاپی میں دیکھ لو، تیسری کو دیکھ لو، صغرا کیا؟ موجبہ جزیہ، اور کبرا کیا؟ موجبہ کلیہ. ان دونوں کی جگہیں بدلو آپس میں، اب تو یہ دیکھو اب پانچویں ضرب بن جائے گی. پانچویں دیکھو کاپی میں، صغرا کیا؟ جی، اور کبرا دیکھا، یہ وہ تیسری کے برعکس ہے، اور نتیجہ کیا آ رہا ہے؟ موجبتان موجبہ جزیہ آ رہا ہے. تو کہتے ہیں وَالثَّالِثُ عَكْسُ الثَّانِي عَنِ الْمُرَكَّبَ مِنْ مُوجِبَةٍ كُلِّيَّةٍ صُغْرَى، جو مرکب ہو موجبہ کلیہ صغرا سے، اور وَمُوجِبَةٍ جُزْئِيَّةٍ كُبْرَى، اور موجبہ جزیہ کبرا سے. اس کے اوپر پانچ نمبر لکھ لیں. لکھ لیا؟ ادھر دیکھیے، اب دیکھیے متن، بلکہ متن پہ نظر رکھو. متن میں انہوں نے کہا تھا لینتج الموجبتانی مع الموجبت الکلیتی، تاکہ نتیجہ دیں دو موجبہ صغرا، دو موجبہ صغرا نتیجہ دیں، مع الموجبت الکلیتی، کس کے ساتھ؟ کبرا موجبہ کلیہ کے ساتھ، او بالعکس یا اس کے برعکس ہو. اس کے ذریعے اشارہ ہے کس کی طرف؟ پانچویں ضرب، اور وہ کس کے برعکس ہے؟ تیسری کے برعکس ہے. تو بظاہر بالعکس میں لگتا ہے کہ شاید جو موجبتان کے ذریعے جو دو ضربیں بیان ہو رہی ہیں، موجبتان سے کون سی دو ضربیں تھیں؟ مع الموجبت الکلیہ پہلی اور تیسری. تو یوں لگتا ہے شاید دونوں کا عکس مراد ہے.
आपको बताएंगे दोनों का अक्स नहीं, इनमें से जो सानी है उसका अक्स मुराद है। तो कहते हैं वह इलैही अशारा बिकौलिही औ बिलअक्सी, और इसी की तरह मातिन ने इशारा किया अपने कौल बिलअक्स के जरिए, फलैसन मुराद बिलअक्सी अक्सु ज़र्बैन अल-मज़कूरैन, कहते हैं अक्स से मुराद जो है दोनों मज़कूरा ज़र्बों का अक्स नहीं है। बिलअक्स से पहले कितनी ज़र्बें जिक्र, दो, तो आगे बिलअक्स कहा तो पढ़ने वाला समझता है शायद दोनों का अक्स मुराद है, हालांकि दोनों का अक्स नहीं बल्कि दोनों में से एक का अक्स मुराद है। कहते हैं फलेसल मुराद बिलअक्सी अक्सु ज़र्बैन अल-मज़कूरैन, बस अक्स से दोनों मज़कूरा ज़र्बों का अक्स मुराद नहीं है। इज़लैस अक्सुल अव्वल इल्लल अव्वला, इसलिए क्योंकि पहली का अक्स तो पहला ही है, पहली का अक्स नहीं है मगर पहली ही। भाई पहली सूरत में इधर देखिए क्या थे, दोनों मुजिबा कुलिया, सुगरा भी मुजिबा कुलिया और कुबरा भी
मुजिबा,
इसका अक्स भी कर दोगे तो सुगरा क्या था, मुजिबा कुलिया, अब कुबरा को क्या बना दो, मुजिबा कुलिया, भाई वो तो पहले मुजिबा कुलिया था, और कुबरा क्या था, मुजिबा कुलिया, अब सुगरा को क्या बना दो, मुजिबा कुलिया, वो तो पहले ही था। तो मुजिबा कुलिया जब दोनों हैं तो इसका अक्स भी क्या आएगा कि दोनों क्या होंगे, मुजिबा कुलिया, लिहाजा पहली का अक्स नहीं मुराद बल्कि दूसरी का अक्स मुराद है। तो कहते हैं फलैसल मुराद बिलअक्स अक्सु ज़र्बैन अल-मज़कूरैन, तो अक्स से मुराद दोनों मज़कूरा ज़र्बों का अक्स नहीं है। इज़लैस अक्सुल अव्वल लिल अव्वला, इसलिए क्योंकि अव्वल का अक्स तो नहीं है मगर अव्वल ही। फतअम्मल, आप इसमें गौर कर लीजिए, आप इसमें, शारह कहते हैं हमारे नजदीक यह अक्स के जरिए इशारा है मा कबल वाली दो जरबों में से सिर्फ एक की तरफ इशारा है, दोनों की तरफ इशारा नहीं है। तो आगे फतह अम्मल कह दिया, तअम्मल कह दिया। मुहशी हजरात फरमाते हैं कि फतह अम्मल के जरिए इशारा है इस बात की तरफ कि मुसन्निफ की जो इबारत है उससे खिलाफ वाके का वहम बढ़ता है। बिलअक्स जहन में फौरन क्या आता है, शायद पहली दोनों जरबों का अक्स मुराद है, हालांकि दोनों का अक्स मुराद नहीं है बल्कि एक का अक्स मुराद है। लिहाजा मुसन्निफ को ऐसी इबारत लानी चाहिए थी जिससे ऐसा वहम न पड़े, भाई वाजह इबारत लानी चाहिए थी लेकिन यह इबारत वाजह नहीं है। तो ये बास मुहशी हजरात ने कहा फतह अम्मल के जरिए इस बात की तरफ इशारा है, किस बात की तरफ इशारा है कि मुसन्निफ की इबारत से खिलाफ वाके का वहम पड़ता है, मुसन्निफ को वाजह इबारत लानी चाहिए थी जिसे खिलाफ वाके का वहम न पड़े। लेकिन मेरे ख्याल में मुनासिब यह है कि यूं कहा जाए कि शारह कहना यह चाहते हैं कि मेरे नजदीक ये जो अक्स का लफ्ज आया इस अक्स से पहली दोनों किस्मों का अक्स नहीं मुराद बल्कि एक का अक्स मुराद है, एक का। लेकिन आप गौर कर लीजिए, यानी आप दोनों का अक्स भी मुराद ले सकते हैं, आप दोनों का अक्स भी मुराद ले सकते हैं, लेकिन फिर दोनों में से एक निकल जाएगा क्योंकि एक में अक्स भी करो तो वही सूरत रहती है और वो जाहिर सी बात है मुराद नहीं मालूम हुआ, दूसरी सूरत मुराद है। तवज्जो है, अक्स दोनों का मुराद ले लो लेकिन दोनों में से एक का अक्स भी करोगे तो वही सूरत आएगी, तो वो तो निकल गई मालूम है, सिर्फ दूसरी सूरत रह गई। तो अगर दोनों का अक्स मुराद ले लें तो भी इबारत में कोई खराबी नहीं है। भाई आगे देखिए, कहते हैं वह अम्मल मुंतिजतुल सलबी फअव्वलुहल मुरक्कबु मिन मुजिबतिन कुल्लियतिन वसालिबतिन कुल्लियतिन। अब बयान करने लगे हैं वो जरबें जिनका नतीजा सालिबा आता है, सालिबा आता है। अच्छा जरा मतन पे नजर रखें, व माअस सालिबतिल कुल्लियत, इबारत मिल गई, इसका आतफ है किस पर, माल मुजिबतिल कुल्लिया पर, लिहाजा उसको उठाएं और उसकी जगह इसको रख दें। लियुंतिजल मुजिबतानी माअस सालिबतिल कुल्लियती, ताकि मुजिबा नतीजा दें किसके साथ, दो सालिबा कुल्लिया के साथ। अब आओ जरबों में, ऐसी जरबें निकालो, ऐसी जरबें देखें जिनका नतीजा सालिबा जुजिया हो, तवज्जो है, और कुबरा सालिबा कुल्लिया हो और सुगरा मुजिबा हो, सुगरा मुजिबा हो, दो चार और छह इनमें से देखें बस, एक तीन और पांच तो गुजर गई, दो में देखिए, कुबरा क्या है, सालिबा कुलिया, और नतीजा भी क्या आ रहा है, सालिबा जुजिया,
اور صغرا بھی کیا ہے؟ موجبہ. تینوں باتیں پوری ہیں. آگے آئیے چار میں دیکھیے. چار میں پھر کبرا کیا ہے؟ سالبہ کلیہ. نتیجہ کیا رہا ہے؟ سالبہ جزیہ. اور صغرا کیا ہے؟ موجبہ. معلوم ہوا یہ دو اور چار. اب الموجبتان سے یہ دو مراد ہیں. دو نمبر اور چار نمبر ضرب ہے. ان میں دونوں میں صغرا کیا ہیں؟ موجبتان ہیں. اور کس کے ساتھ جمع ہو رہے ہیں؟ سالبہ کلیہ کے ساتھ. کس کے ساتھ؟ سالبہ کلیہ کے ساتھ. اور دونوں نتیجہ کیا دے رہے ہیں؟ سالبہ جزیہ. یہ معنی ہے لینتج الموجبتانی مع سالبۃ الکلیتی مع سالبۃ الکلیہ. دیکھیے بھائی کتاب پر شرح میں کہتے ہیں وأما المنتجۃ للسلب فأولها المرکب من موجبۃ کلیت وسالبۃ کلیت. اور وہ ضربیں جو سلب کا نتیجہ دیتی ہیں تو ان میں سے پہلی وہ ہے جو مرکب ہے موجبہ کلیہ سے اور سالبہ کلیہ سے. یہ کون سی ہے؟ دو نمبر بھائی. دوسری ضرب صغرا موجبہ کلیہ ہے اور کبرا سالبہ کلیہ. وسانی من موجبتن جزئیتن وسالبتن کلیتن. اور دوسری ضرب کون سی ہے؟ صغرا موجبہ جزیہ ہے اور کبرا سالبہ کلیہ. یعنی چار نمبر ضرب. وإليهما أشار. اور انہیں دو کی طرف اشارہ کیا ماتن نے بقوله اپنے اس قول کے ساتھ مع السالبۃ الکلیتی. کس کے ساتھ؟ ایلی. اب پوری عبارت نکالیں گے. دیکھو وہ جو میں نے متن میں بتایا تھا نا کہ مع السالبۃ الکلیہ کا عطف کس پر ہے؟ مع الموجبہ. تو اب یہ پوری عبارت دیکھو شرح میں لے کر آئیں گے. ایلی ینتج الموجبتانی مع السالبۃ الکلیتی. یہاں مع کا لفظ ہونا چاہیے, میری کتاب میں نہیں ہے. لینتج الموجبتانی مع السالبۃ الکلیتی, تاکہ نتیجہ دیں دو موجبہ سالبہ کلیہ کے ساتھ. والثالث. اور تیسری قسم جس کا نتیجہ سالبہ آتا ہے, تیسری قسم کون سی رہ گئی؟ ذرا وہ نقشے پہ آئیے جو میں نے بنوایا تھا. چھ نمبر. کون سی؟ چھ نمبر. اس کا نتیجہ سالبہ جزیہ ہے اور اس میں صغرا کیا ہے؟ موجبہ کلیہ. اور کبرا کیا ہے؟ توجہ ہے, چھٹی ضرب میں دیکھیں نتیجہ کیا رہا ہے؟ سالبہ جزیہ. صغرا موجبہ کلیہ اور کبرا سالبہ جزیہ. متن کی عبارت میں آئیے. متن میں آیا تھا اویل کلیت مع الجزئیت, یا کلیہ جزیہ کے ساتھ نتیجہ دے سالبتن جزئیتن سالبہ جزیہ. میں نے بتایا تھا یہ الکلیہ سے کیا مراد ہے؟ صغرا یعنی موجبہ کلیہ. موجبہ. اور مع الجزئیہ سے کیا مراد ہے؟ کبرا. اور کون سا کبرا؟ سالبہ جزیہ. صغرا ہو موجبہ کلیہ اور کبرا ہو سالبہ جزیہ, یہ کس کے اندر ہے؟ چھ نمبر. چھٹی ضرب میں صغرا موجبہ کلیہ اور کبرا سالبہ جزیہ. اور نتیجہ کیا آیا؟ سالبہ. تو ان سب کا, یہ جو پہلی دو اور یہ والی, ان سب کا نتیجہ سالبتن جزئیہ آتا ہے. اب دیکھو شرح میں بھی اسی کی طرف اشارہ کریں گے. کہتے ہیں والثالث, تیسری جس کا نتیجہ سالبہ آتا ہے وہ مرکب ہے من موجبتن کلیتن, موجبہ کلیہ سے, وسالبتن جزئیتن اور سالبہ جزیہ سے, یعنی چھ نمبر ضرب جو ہے. کما قال, جیسے ماتن نے کہا, والکلیت مع الجزئیتی ای الموجبت الکلیت مع سالبت الجزئیتی. یہاں تک بات سمجھ میں آ گئی؟ اچھا بھائی, آگے شرح کو حل کرنے سے پہلے یہ جو شکل ثالث کی دلیلیں ذکر کرتے ہیں, دلیل خلف, عکس صغرا اور کبرا وغیرہ, ان کو لکھ لیجئے بھائی, ان کو کاپی پر لکھ لیں, پہلے اس کو سمجھ لیں, پھر انشاءاللہ کتاب میں آسانی سے آپ کو سمجھ میں آ جائے گا. سب سے اوپر لکھئے ادلہ انتاج شکل ثالث. ادلہ انتاج شکل ثالث. اچھا ادھر دیکھیے, میں نے آپ کو بتلایا تھا کہ شکل ثالث کے نتیجہ دینے کی چار دلیلیں ہیں. دلیل خلف ہے, عکس صغرا ہے, عکس کبرا ہے اور عکس مقدمتین ہے. لیکن عکس مقدمتین کو یہ ذکر نہیں کریں گے, تین کو ذکر کریں گے. ان تینوں کو ہم یہاں حل کر لیتے ہیں. سب سے پہلے لکھیے بھائی, نمبر ایک دلیل خلف. دلیل خلف، جلدی جلدی لکھیے بھائی، دلیل خلف یہ ہے، دلیل خلف یہ ہے کہ نتیجہ کی نقیض بنائیں، کہ نتیجہ کی نقیض بنائیں اور پھر اس نقیض کو کبرا بنا کر اصل قیاس کے صغرا کے ساتھ ملا کر اصل قیاس کے صغرا کے ساتھ ملا کر شکل اول ترتیب دیں، اس شکل اول کا نتیجہ، اصل قیاس کے کبرا کے، منافی یا نقیض ہوگا، کہ منافی یا نقیض ہوگا. اور اصل قیاس کا کبرا تو مفروض الصدق تھا، تو لا محالہ، یہ نیا نتیجہ باطل ماننا پڑے گا، کیونکہ اجتماع متنافیین، و اجتماع نقیزین تو محال ہے، لکھ لیا، کیونکہ اجتماع متنافیین و اجتماع نقیزین تو محال ہے، الگ سطر. تو ہم کہتے ہیں کہ نتیجے کا کاذب و باطل ہونا، تین سببوں میں سے کسی ایک سبب سے ہے، یا تو صغرا کاذب ہے، یا کبرا، یا قیاس، یعنی شکل اول کی شرطیں پوری نہیں، لیکن صغرا تو مفروض الصدق ہے، کیونکہ وہ اصل قیاس کا صغرا ہے، نیز قیاس بھی صحیح ہے، یعنی شکل اول کی دونوں شرطیں، ایجاب صغرا و کلیت کبرا، پوری ہیں، معلوم ہوا خرابی کبرا میں ہے، اور وہی کاذب ہے، اور یہ کبرا تو، اصل نتیجہ کی نقیض تھا، پس اس نقیض کے بطلان سے، اس نقیز کے بطلان سے، پس اس نقیز کے بطلان سے اصل نتیجہ ثابت ہو گیا، اصل نتیجہ ثابت ہو گیا، اور یہی ہمارا دعویٰ و مطلوب تھا، اور یہی ہمارا دعویٰ و مطلوب تھا۔ آگے الگ سطر میں لکھیے، دلیل خلف، دلیل خلف شکل ثالث کی، دلیل خلف شکل ثالث کی تمام ضربوں میں جاری ہوتی ہے، دلیل خلف شکل ثالث کی تمام ضربوں میں جاری ہوتی ہے۔ بات سمجھ میں آ رہی ہے؟ ادھر دیکھیے دلیل خلف کا طریقہ، بھائی میں نے کیا بتایا کہ اصل قیاس بنائیں گے پہلے ہم، اصل قیاس بنائیں گے پہلے ہم، اور پھر اس کے جو نتیجہ آئے گا، اب ہم نے ثابت کرنا ہے کہ یہ جو نتیجہ آیا شکل ثالث سے یہ صحیح ہے، تو اس کے لیے ہم کیا کریں گے، اس کی نقیز بنائیں گے اس نتیجے کی، اور پھر اس نقیز کو باطل ثابت کریں گے، جب نقیز باطل ہو جائے گی تو اصل نتیجہ ثابت ہو جائے گا، چنانچہ اس نقیز کو ہم اس کو کبرا بنا دیں گے، اور صغرا وہی دوبارہ لے لیں گے، اصل قیاس والا صغرا کو اس نئے کبرا کے ساتھ ملایا، یہ کبرا کہاں سے آیا، یہ نقیز ہے اصل نتیجہ کی، ان کو ملا کر شکل اول بنا لیں گے، اور پھر نتیجہ آئے گا، آپ دیکھیں گے جو نتیجہ آیا ہے یہ اصل قیاس کا جو صغرا تھا اس کی نقیز آ گیا یا اس کے منافی آ گیا، اور وہ تو اصل قیاس کا صغرا تو مفروض الصدق تھا، آپ قیاس کر رہے تھے بھائی، صادق صغرا کبرا لے کر آئے تھے، تو جب وہ صادق ہے معلوم ہوا یہ نتیجہ جو نیا آیا ہے یہ کاذب۔ اب یہ کاذب کیوں آیا، تین وجہ میں سے ایک وجہ ہے کہ نئے قیاس میں یا تو کبرا میں خرابی ہے یا صغرا میں یا قیاس میں، لیکن کسی میں خرابی نہیں، معلوم ہوا خرابی کبرا میں ہی ہے، صغرا بھی مفروض الصدق ہے کیونکہ اصل قیاس کا ہے، اور قیاس کی شرطیں بھی پوری ہیں شکل اول والی، معلوم ہوا یہ خرابی کبرا میں ہے، اور کبرا کہاں سے آیا، یہ وہ نقیز تھی، تو معلوم ہوا وہ نقیز باطل، جب وہ باطل تو ہمارا دعویٰ یعنی اصل نتیجہ ثابت ہو گیا۔ اب آگے اس کی ایک مثال بھی لکھ لیجئے، نیچے لکھئے اصل قیاس، اصل قیاس اور بین القوسین لکھ دیں شکل ثالث ضرب اول، بریکٹ کے اندر لکھیں شکل ثالث ضرب اول، شکل ثالث ضرب اول، دونوں طرف بریکٹ لگا دیں شکل ثالث ضرب اول کے گرد، بھائی دو نقطے لگائیے، پہلے دو نقطے لگائیے، شکل ثالث سے پتہ چل گیا یہ کون سی شکل ہے ثالث، اور ضرب بتائے گی کہ کون سی ضرب سے ہم یہ قیاس بنا رہے ہیں۔ آگے لکھیے کل انسان حیوان، کل انسان حیوان، وکل انسان ناطق، وکل انسان ناطق، کون سا جز مقرر ہے انسان، یہ حد اوسط ہے، اور آپ دیکھ رہے ہیں حد اوسط دونوں مقدموں میں موضوع کی جگہ ہے، تو انسان کو ختم کریں اور صغرا میں سے موضوع کیا لیں گے حیوان، اور کبرا میں سے ناطق، حیوان اور ناطق کو ملائیں بھائی، یہ دونوں موجبہ ہیں یا ان میں کوئی سالبہ بھی ہے، موجبہ ہیں، تو نتیجہ موجبہ آئے گا اور جزیہ آئے گا، کیونکہ شکل ثالث میں نتیجہ ہمیشہ جزیہ آتا ہے، موجبہ جزیہ بنائیے بھائی، شاباش، نتیجہ آیا فبعض الحیوان ناطق، فبعض الحیوان ناطق، آگے لکھیے اب ہم نے یہ ثابت کرنا ہے کہ یہ نتیجہ صحیح ہے، لکھیے بھائی، اب ہم نے یہ ثابت کرنا ہے کہ یہ نتیجہ صحیح ہے، نیچے الگ سطر میں لکھیے نقیز نتیجہ، نقیز نتیجہ، دو نقطے لگائیے بھائی، نقیز نتیجہ اور دو نقطے لگائیے، نقیز بنائیے بھائی، بعض الحیوانی ناطقن کی جو نتیجہ آیا اس کی نقیز بنائیے، نقیز کیسے بناتے ہیں،
موضوع محمول کی جگہ نہیں بدلنی، عکس نہیں بنا رہے، نقیز بنا رہے، موضوع کو موضوع رکھیں، محمول کو محمول رکھیں، موجبہ ہے تو سالبہ کر دیں، سالبہ ہے تو موجبہ کر دیں، کلیہ ہے تو جزیہ کر دیں، جزیہ ہے تو کلیہ کر دیں. جی بتائیے یہ کیا ہے؟ موجبہ جزیہ ہے. اب کیا بنائیں گے؟ سالبہ کلیہ. سالبہ کلیہ بنائیے نقیز. شاباش. لا شیء من الحیوان بناطق، لا شیء من الحیوان بناطق، لا شیء من الحیوان بناطق. اچھا اب ہم نے اسے شکل اول بنانی ہے، اس لاش، یہ جو ابھی آپ نے نقیز نتیجہ نکالی، اور مجھے بتائیے یہ جو نقیز نتیجہ آئی یہ موجبہ ہے سالبہ ہے؟
سالبہ ہے.
معلوم ہے شکل اول ہم نے بنانی ہے، اور شکل اول کا صغرا تو موجبہ ہوتا ہے، اور یہ تو کیا ہے؟ سالبہ ہے. معلوم ہوا یہ صغرا نہیں بنا سکتے. اچھا کبرا بنانا چاہتے ہیں تو کبرا کے لیے کیا شرط تھی شکل اول میں؟ کلیہ ہونا چاہیے، یہ بھی کیا ہے؟ کلیہ. لہذا اس کو کبرا بنائیں گے. اور صغرا وہی والا لے لو جو ابھی پہلے ذکر کیا تھا. نیچے لکھیے شکل اول از نقیز نتیجہ، شکل اول از نقیز نتیجہ، شکل اول از نقیز نتیجہ، دو نقطے لگائیے. صغرا وہی والا لیں جو ابھی پہلے لکھا تھا، کل انسان حیوان، کل انسان حیوان. کبرا یہی والا نقیز نتیجہ جوڑیں ساتھ بھائی، ولا شیء من الحیوان بناطق، ولا شیء من الحیوان بناطق. کون سا جز مقرر ہے؟ حیوان. اور حیوان صغرا میں کہاں آیا؟ محمول کی جگہ، اور کبرا میں موضوع کی جگہ. دیکھو یہ شکل اول بن گئی. اب نتیجہ نکالیے بھائی، دونوں موجبہ ہیں یا کوئی سالبہ بھی ہے؟ سالبہ. معلوم ہے نتیجہ سالبہ آئے گا. دونوں کلیہ ہیں یا کوئی جزیہ بھی ہے؟ دونوں کلیہ ہیں. معلوم ہے نتیجہ سالبہ کلیہ آئے گا بھائی. بنائیے بھائی حیوان کو نکال دیں، سالبہ کلیہ. شاباش. فلا شیء من الانسان بناطق، لکھیے بھائی، فلا شیء من الانسان بناطق، فلا شیء من الانسان بناطق. لکھ لیا. اب دیکھو یہ نتیجہ آیا نئے قیاس کا، کوئی انسان ناطق نہیں. اور ذرا اصل قیاس کے کبرا پہ نظر ڈالو، ابھی جو اصل قیاس تھا وہ کیا تھا؟ کبرا کل انسان ناطق، وہاں تھا کل انسان ناطق، اور یہاں کیا ہے؟ فلا شیء من الانسان بناطق. تو یہ اس کی نقیز آ گیا. کیا آ گیا؟ نقیز. لیکن اس کو نقیز نہیں کہیں گے، منافی کہیں گے. کیا کہیں گے؟ منافی. کیوں؟ کیونکہ وہ ہے موجبہ کلیہ، اور موجبہ کلیہ کی نقیز کیا آتی ہے؟ سالبہ جزیہ. موجبہ کلیہ کی نقیز کیا آتی ہے؟ سالبہ جزیہ آتی ہے. نقیز میں کیفیت کو بھی بدلتے ہیں، کمیت کو بھی بدلتے ہیں. تو موجبہ کلیہ کی نقیز کیا؟ سالبہ جزیہ. اور یہ سالبہ جزیہ ہے یا یہ سالبہ کلیہ ہے؟ سالبہ کلیہ. تو منطق کی اصطلاح میں یہ نقیز نہیں ہے، اگرچہ ہے ویسے معنی کے اعتبار سے نقیز ہے اس کی. تو لہذا اس کو منافی کہیں گے. وہاں میں نے آپ کو دو لفظ لکھوائے تھے اوپر، جہاں میں نے دلیل خلف لکھوائی، کیا؟ کہ منافی ہوگا یا نقیز. تو منافی وہ، یاد رکھو ادھر دیکھیے، فرق یہ ہے کہ منافی جو ہیں، جو دو چیزیں منافی ہوں تو ان کا جمع ہونا محال ہوتا ہے، دونوں کا اٹھنا محال ہو یہ ضروری نہیں. دونوں کا اٹھنا محال ہو یہ ضروری
نہیں.
جبکہ نقیزین کا جمع ہونا بھی محال ہوتا ہے اور دونوں کا اٹھنا بھی محال ہوتا ہے. گویا یوں سمجھیں کہ منافات اگر صرف اجتماع میں ہے تو وہ ہے منافی، اور اگر منافات اجتماع میں بھی ہے، ارتفاع میں بھی ہے، تو وہ ہے نقیز. وہ کیا ہے؟ تو نقیز میں منافات ہوتی ہے اجتماع کے اعتبار سے بھی اور ارتفاع کے اعتبار سے بھی، دونوں جمع بھی نہیں ہو سکتے، دونوں اٹھ بھی نہیں سکتے. جبکہ منافی کے اندر وہ منافی عام ہے، چاہے صرف جمع ہونا منع ہو، چاہے جمع ہونا اور اٹھنا دونوں منع ہو. اچھا آگے لکھیے بھائی،
اور یہ نتیجہ نقیز ہے اصل قیاس کے کبرا کی، اور یہ نتیجہ نقیز ہے اصل قیاس کے کبرا کی، اور یہ باطل ہے، اور یہ باطل ہے، تو وہ کبرا بھی باطل ہوا، تو وہ کبرا بھی باطل ہوا جس کی وجہ سے یہ خرابی آئی، جس کی وجہ سے یہ خرابی آئی، اور وہ کبرا تو نقیز تھا، اور وہ کبرا تو نقیز تھا، اور وہ کبرا تو نقیز تھا اصل قیاس کے نتیجے کی، اصل قیاس کے نتیجے کی، تو نقیز کے بطلان سے، تو نقیز کے بطلان سے اصل نتیجہ، اصل نتیجہ یعنی ہمارا دعویٰ ثابت ہو گیا، یعنی ہمارا دعویٰ ثابت ہو گیا۔ آگے لکھیے بھائی، الگ سطر بھائی، یہ دوسری دلیل اب آ رہی ہے بھائی، بالکل علیحدہ لکھنا، یا ایک سطر چھوڑ کر لکھیں، یہ الگ دلیل اب آ رہی ہے۔ نمبر دو، عکس صغرا، عکس صغرا، عکس صغرا کی دلیل کا طریقہ یہ ہے، عکس صغرا کی دلیل کا طریقہ یہ ہے کہ صغرا کا عکس بنا کر، کہ صغرا کا عکس بنا کر اصل قیاس سے شکل اول بنا لیں، اصل قیاس سے شکل اول بنا لیں اور پھر نتیجہ نکالیں، اور پھر نتیجہ نکالیں، تو بعین ہی نتیجہ مطلوبہ حاصل ہوگا، تو بعین ہی نتیجہ مطلوبہ حاصل ہوگا۔ یہ دلیل ہے اس بات کی، یہ دلیل ہے اس بات کی کہ اصل قیاس کا نتیجہ صحیح ہے، کہ اصل قیاس کا نتیجہ صحیح ہے۔ اچھا بھائی، لکھ لیا بھائی، کیا لکھا؟ عکس صغرا کی دلیل کا طریقہ یہ ہے کہ صغرا کا عکس بنا کر اس قیاس سے شکل اول بنا لیں اور پھر نتیجہ نکالیں، تو بعین ہی نتیجہ مطلوبہ حاصل ہوگا۔ یہ دلیل ہے اس بات کی کہ اصل قیاس کا نتیجہ صحیح ہے۔ بھائی دیکھیے نا، ادھر دیکھیے، یہ عکس صغرا کا طریقہ، عکس صغرا دیکھو، یہ شکل ثالث ہے، اور شکل ثالث کا کبرا کس کی طرح ہے؟ شکل اول کے کبرا جیسا، صرف صغرا مختلف ہے۔ تو صغرا کا عکس جب ہم کریں گے تو کیا بن جائے گی؟ شکل اول بن جائے گی۔ جب شکل اول بن جائے گی تو پھر اس کا نتیجہ جو ہے جب آئے گا ہم دیکھیں گے، بعین ہی وہی نتیجہ جو شکل ثالث میں آ رہا تھا۔ بھائی لکھیے، آگے لکھیے بھائی، اصل قیاس بھائی، اب ہم شکل ثالث کے مطابق قیاس بنائیں گے، پھر صغرا کا عکس کر کے شکل اول والا قیاس بنائیں گے، اور دونوں صورتوں میں نتیجہ ایک ہی آئے گا۔ لکھیے بھائی، اصل قیاس، دو نقطے لگائیے، کل انسان حیوان، کل انسان حیوان، وکل انسان ناطق، وکل انسان ناطق۔ جی اب مجھے بتائیے بھائی، کون سا جز مقرر ہے؟ انسان۔ اور معلوم ہوا نتیجے کا موضوع صغرا سے لیں گے اور محمول کبرا سے، اور دونوں میں کوئی سالبہ ہے؟ نہیں۔ معلوم ہوا نتیجہ موجبہ آئے گا، اور موجبہ جزیہ آئے گا، کیونکہ شکل ثالث میں نتیجہ ہمیشہ جزیہ آتا ہے۔ بنائیے بھائی موجبہ جزیہ، شاباش، نتیجہ لکھیے بھائی، فبعض الحیوان ناطق، فبعض الحیوان ناطق۔ اب اس کے نیچے لکھیے، عکس صغرا، عکس صغرا، دو نقطے لگائیے، جی صغرہ کیا ہے؟ کل انسان حیوان، اس کا عکس بنائیے بھائی، موجبہ ہے سالبہ ہے؟ موجبہ کا عکس کیا؟ موجبہ کلیہ ہے جزیہ ہے؟ کلیہ ہے، تو موجبہ کلیہ کا عکس کیا آتا ہے؟ موجبہ جزیہ، شاباش، موجبہ جزیہ بنائیے، موضوع محمول کی جگہ بدل دیں، شاباش، بعض الحیوانی انسان لکھئے بھائی، بعض الحیوانی انسان، نیچے لکھئے عکس صغرہ کے ساتھ شکل اول، عکس صغرہ کے ساتھ شکل اول، دو نقطے لگائیے. اب یہ صغرہ یہ والا لے لیں اور باقی کبرہ وہی پہلے والا رکھیں. بعض الحیوان انسان، لکھیے بھائی، بعض الحیوان انسان، بعض الحیوان انسان، کبرہ وہی پہلے والا لیں. وکل انسان ناطق، وکل انسان ناطق، دونوں میں سے کوئی سالبہ ہے؟ نہیں، نتیجہ موجبہ آئے گا اور جزیہ آئے گا، تو موجبہ جزیہ نتیجہ بھائی، بنائیے بھائی، مقرر جس کو نکال دیں، شاباش، نتیجہ آیا، لکھیے بھائی، فبعض الحیوان ناطق، فبعض الحیوان ناطق، شکل اول میں کیا نتیجہ آیا ابھی؟ فبعض الحیوان ناطق، اور شکل ثالث کے اصل قیاس سے ابھی کیا نتیجہ آیا تھا؟ فبعض الحیوان ناطق، دیکھا بعین ہی وہی نتیجہ آیا، تو ہمارا دعویٰ ثابت ہوا. آگے لکھیے اس کے آگے، اور یہ بعین ہی نتیجہ مطلوبہ ہے، اور یہ بعین ہی نتیجہ مطلوبہ ہے، لکھ لیا. آگے لکھیے الگ سطر میں، عکس صغرا کی یہ دلیل، عکس صغرا کی یہ دلیل شکل ثالث میں، شکل ثالث میں صرف پہلی چار ضربوں میں جاری ہوگی، صرف پہلی چار ضربوں میں جاری ہوگی، یعنی ضرب اول سے لے کر ضرب رابع تک، یعنی ضرب اول سے لے کر ضرب رابع تک. وجہ اس کی یہ ہے، وجہ اس کی یہ ہے کہ ہم نے اسی ضرب کا، کہ ہم نے اسی ضرب کا کبرا استعمال کرتے ہوئے، کبرا استعمال کرتے ہوئے شکل اول بنانی ہے، شکل اول بنانی ہے، اور شکل اول کے لیے، اور شکل اول کے لیے کلیت کبرا ضروری ہے، اور شکل اول کے لیے کلیت کبرا ضروری ہے، اور صرف انہی چار ضربوں کا کبرا، اور صرف انہی چار ضربوں کا کبرا، اور صرف انہی چار ضربوں کا کبرا کلیہ ہے، کلیہ ہے، جبکہ باقی دو ضربوں میں، جبکہ باقی دو ضربوں میں کلیت کبرا مفقود ہے، کلیت کبرا مفقود ہے. مفقود کا کیا معنی ہے؟ نہ ہونا، نہ ہونا. لہذا ان سے شکل اول تیار نہیں ہو سکتی، لہذا ان ضربوں سے شکل اول تیار نہیں ہو سکتی، لہذا ان ضربوں سے شکل اول تیار نہیں ہو سکتی. لکھ لیا. ادھر دیکھیے بھائی، دیکھو یہاں ہم نے یہ عکس صغرا میں صرف صغرا کا عکس کرنا ہے، کبرا وہی رکھنا ہے، اسی ضرب کے کبرا کو استعمال کرنا ہے، صرف صغرا کا عکس لیں گے، کبرا اسی ضرب کا استعمال کرنا ہے اور شکل اول بنانی ہے، اور شکل اول کے اندر کبرا کا کلیہ ہونا ضروری، لہذا صرف انہی ضربوں کے اندر یہ دلیل جاری ہوگی جن کا کبرا کلیہ ہوگا، جن کا کبرا کلیہ نہیں ان کے اندر یہ دلیل جاری نہیں ہو سکتی، اور وہ دو ضربیں ہیں بھائی، پانچویں اور چھٹی ضرب، بھائی پانچویں اور چھٹی ضرب لکھ لیا، طریقہ سمجھ میں آ گیا، اب دیکھیے ذرا کتاب پر بھائی، قوله بالخلف یعنی بیان انتاج هذه الضروب لهذه النتائج، یعنی ان ضربوں کا یہ والے نتیجے دینے کا بیان، اما بالخلف یا تو وہ کس کے ذریعے ہوگا، دلیل خلف کے ذریعے ہوگا، اچھا یا یوں پڑھ لیں، یعنی بیان انتاج هذه الضروب لهذه النتائج اما بالخلف، اگر یہ بیان پڑھیں، یعنی بیان انتاج هذه الضروب لهذه النتائج اما بالخلف، یا تو اس کو پھر اس کو مبتدا بنا دیں اور اما بالخلف کو اس کی خبر بنا دیں بھائی، تو یہ مبتدا خبر ہیں اور یہ پورا جملہ یعنی کے لیے مفعول بن جائے گا، تو یعنی بیان انتاج هذه الضروب لهذه النتائج، یعنی ان ضربوں کا یہ والے نتیجے دینا، اما بالخلف یا تو کس کے ذریعے ہوگا، دلیل خلف کے ذریعے، و اما بعکس صغرا یا عکس صغرا کے ذریعے ہوگا، و اما بعکس الکبرا یا عکس کبرا کے ذریعے ہوگا، یعنی بیان انتاج هذه الضروب لهذه النتائج اما بالخلف، کہ ان ضربوں کا یہ والے نتیجے دینے کا جو بیان ہے یا تو وہ کس کے ذریعے ہوگا، دلیل خلف کے ذریعے ہوگا، وہ ہوا ہا ہونا، اور وہ یہاں پر یہ ہے کہ ایوں خدا نقیز النتیجتی، وہ یہ کہ نتیجے کی نقیز لی جائے، وَيُجْعَلَ لِكُلِّيَّتِهِ كُبْرَى، اور اس کو اس کے کلیہ ہونے کی وجہ سے کبرا بنا دیا جائے، وَصُغْرَ الْقِيَاسِ لِإِيجَابِهِ صُغْرَى، اور قیاس کے صغرا کو اس کے موجبہ ہونے کی وجہ سے صغرا بنا دیں، بات سمجھ میں آ رہی ہے، شکل اول بنانی ہے نا، تو اس میں کلیت کبرا بھی چاہیے اور ایجاب صغرا، لہذا یہ جو آپ نے نقیز نتیجہ تیار کی یہ کیا تھی، کلیہ تھی، تو یجعل لکلیتہ کبرا، اس کو اس کے کلیہ ہونے کی وجہ سے شکل اول کا کبرا بنا دیا، وصغر القیاس لایجابہ صغرا، اور اصل قیاس کا جو صغرا تھا اس کو موجبہ ہونے کی وجہ سے شکل اول کا صغرا بنا دیا، لینتجا، تاکہ یہ نتیجہ دے، من الشکل الاول، شکل اول سے، ما ینافی الکبرا، ایسا نتیجہ جو کبرا کے منافی ہے، اور کبرا تو مفروض الصدق ہے، لہذا یہ نتیجہ باطل ہوگا، بات سمجھ میں آ رہی ہے، لینتجا من الشکل الاول ما ینافی الکبرا، تاکہ یہ نتیجہ دے شکل اول سے، ما ینافی الکبرا، جو کبرا کے منافی، جو نتیجہ آئے گا نا اس شکل اول سے، وہ اصل قیاس کے کبرا کے منافی، اور اصل قیاس کا کبرا تو مفروض الصدق ہے، معلوم ہوا یہ جو نیا نتیجہ آیا یہ کاذب ہے، اور یہ نیا نتیجہ کاذب کیوں آیا، کیونکہ یہ جو شکل اول آپ نے ابھی تیار کی تھی اس کا کبرا وہ کاذب ہے، اور وہ کبرا کہاں سے آیا تھا، وہ اصل نتیجہ کی نقیز تھا، جب یہ کبرا باطل ہوا، یعنی یہ نقیز باطل ہوئی، تو اصل نتیجہ ثابت ہو گیا، وَهَذَا يَجْرِي فِي الضُّرُوبِ كُلِّهَا، اور یہ دلیل خلف جاری ہوتی ہے شکل ثالث کی تمام ضربوں میں، وَإِمَّا بِعَكْسِ الصُّغْرَى، یا ان ضربوں کا یہ نتیجہ دینا بیان ہوگا، بِعَكْسِ الصُّغْرَى، کس کے ذریعے، عَكْسِ الصُّغْرَى، اب عَكْسِ الصُّغْرَى کی دلیل بیان کرنے لگے ہیں جو ابھی میں نے آپ کو لکھوائی، کہتے ہیں لِيَرْجِعَ إِلَى الشَّكْلِ الْأَوَّلِ، تاکہ یہ لوٹے کس کی طرف، یہ شکل ثالث لوٹ جائے کس کی طرف، شکل اول کی طرف، بھائی صغرا کا جب عکس کریں گے تو شکل اول بن جائے گی، وذالک حیث یکون الکبرا کلیتن، اور یہ اس جگہ ہوگا، حیث بمانے جگہ کے ہے، مکان کے، اور یہ اس جگہ ہوگا کہ یکون الکبرا کلیتن، جہاں پر کبرا کلیہ ہو، کبرا ہمیں کلیہ چاہیے، یہ صرف اسی ضرب میں ہوگا، کیونکہ ہم نے کیا تیار کرنی ہے، شکل اول،
تو یہ اس جگہ ہوگا جہاں کبرا کلیہ ہوگا. کما فی الضرب الاولی والثانی والرابعی والخامسی, جیسے کہ ضرب اول میں ہے, ثانی میں ہے, رابع میں ہے اور خامس میں ہے. بھئی انہوں نے ترتیب بدل دی. میں نے کہا تھا پہلی چار ضربوں میں یہ دلیل عکس جاری ہوگی, اور یہ کہہ رہے ہیں ضرب اول, ثانی اور رابع اور خامس, ثالث کو چھوڑ دیا. تو انہوں نے جو ضربوں کی ترتیب رکھی وہ الگ, جو میں نے لکھوائی ہے وہ الگ ہے, اس وجہ سے تو اس سے کوئی فرق نہیں پڑتا بھائی. تو یہ صرف چار ضربوں میں یہ دلیل عکس صغرا چلتی ہے بھائی. وَأَمَّا بِعَكْسِ الْكُبْرَى, یہ آگے لکھیے بھائی, عکس کبرا کی دلیل بھائی, عکس کبرا کی دلیل لکھیے بھائی. عکس کبرا, پھر عکس ترتیب, پھر عکس نتیجہ. عکس کبرا, پھر عکس ترتیب, پھر عکس نتیجہ. عکس کبرا, پھر عکس ترتیب, پھر عکس نتیجہ. دو نقطے لگائیے. اس کا طریقہ یہ ہے, اس کا طریقہ یہ ہے کہ شکل ثالث کے کبرا کا, کہ شکل ثالث کے کبرا کا عکس بنا کر, عکس بنا کر شکل رابع بنا لیں, شکل رابع بنا لیں, پھر شکل رابع کی ترتیب, پھر شکل رابع کی ترتیب کا, پھر شکل رابع کی ترتیب کا عکس بنائیں, عکس بنائیں, یعنی صغرا کو کبرا, یعنی صغرا کو کبرا اور کبرا کو صغرا بنا کر, اور کبرا کو صغرا بنا کر شکل اول ترتیب دیں, شکل اول ترتیب دیں, پھر جو نتیجہ آئے, پھر جو نتیجہ آئے تو اس کا عکس بنا لیں, تو اس کا عکس بنا لیں. تو یہ بعینی ہی, تو یہ بعینی ہی نتیجہ مطلوبہ ہوگا, نتیجہ مطلوبہ ہوگا. ترتیب سمجھ میں آ رہی ہے؟ ادھر دیکھیے بھائی, شکل ثالث ہے, شکل ثالث کی مناسبت ہے شکل اول کے ساتھ کس چیز میں؟ ادھر دیکھیے, شکل ثالث ہے, اس کی مناسبت ہے شکل اول کے ساتھ کس چیز میں؟ کبرا میں, کبرا میں. اب اس کبرا کو بھی الٹ دو, اس کا عکس نکال لو, تو صغرا کے ساتھ تو پہلے مناسبت نہیں تھی, اب کبرا میں بھی مناسبت ختم ہو گئی, تو یہ شکل رابع بن گئی. اور پھر اس شکل رابع کے اندر عکس ترتیب کر دیں, صغرا کو کبرا کی جگہ لے جائیں, کبرا کو صغرا کی جگہ, تو یہ شکل اول بن جائے گی. پھر اس شکل اول سے نتیجہ نکالیں, پھر اس نتیجے کا عکس تیار کریں, تو آپ دیکھیں گے بعین ہی مطلوبہ نتیجہ نکل آیا. طریقہ سمجھ میں آیا؟ آگے لکھئے اصل قیاس, اصل قیاس. اور آگے بین القوسین لکھ دیں شکل ثالث ضرب اول, شکل ثالث ضرب اول. اس کے دونوں طرف بریکٹ ہو بھائی, شکل ثالث ضرب اول. آگے دو نقطے لگائیے. کل انسان حیوان, کل انسان حیوان, وکل انسان ناطق, وکل انسان ناطق. آگے نتیجہ ہے بھائی, فبعض الحیوان ناطق, فبعض الحیوان ناطق. لکھیے بھائی, ہمارا دعویٰ ہے کہ یہ نتیجہ درست ہے, ہمارا دعویٰ ہے کہ یہ نتیجہ درست ہے, ہمارا دعویٰ ہے کہ یہ نتیجہ درست ہے. آگے لکھیے عکس کبرا, عکس کبرا. دو نقطے لگائیے. کبرا کیا ہے بھائی؟ کل انسان ناطق. جی موجبہ کلیہ ہے, موجبہ کلیہ کا عکس کیا آتا ہے؟ موجبہ,
نقیز نہیں کہہ رہا میں, عکس کہہ رہا ہوں. موجبہ کلیہ کا عکس کیا آئے گا؟ موجبہ جزیہ. جی, موضوع محمول کی جگہ بدلیں اور موجبہ جزیہ بنائیے. کبریٰ کو دیکھیں, کبریٰ کو شابش بعض الناطق انسان, یہ لکھیے بھائی, عکس کبریٰ لکھ رہے ہیں آپ. بعض الناطق انسان, نیچے لکھیے عکس کبریٰ سے شکل رابع, عکس کبریٰ سے شکل رابع, دو نقطے لگائیے. صغریٰ وہی رکھیں, کل انسان حیوان, کل انسان حیوان, اور آگے عکس کبریٰ جوڑیے, و بعض الناطق انسان, کل انسان حیوان و بعض الناطق انسان. توجہ ہے, کون سا جز مقرر؟ انسان, اور پہلے میں موضوع کی جگہ, دوسرے میں محمول کی جگہ, یہ شکل رابع ہے. نیچے لکھیے عکس ترتیب سے شکل اول, عکس ترتیب سے شکل اول, دو نقطے لگائیے, دو نقطے. صغریٰ کو کبریٰ کی جگہ لے جائیں, کبریٰ کو صغریٰ کی جگہ لے آئیں. لکھیے بھائی, بعض الناطق انسان, بعض الناطق انسان, وکل انسان حیوان, وکل انسان حیوان. کون سا جز مقرر؟
انسان,
انسان. صغریٰ میں کہاں؟ محمول. اور کبریٰ میں موضوع, یہ شکل اول بن گئی. نتیجہ نکالیے, کوئی سالبہ ہے؟ نہیں, نتیجہ موجبہ آئے گا. کوئی جزیہ ہے؟ جی, نتیجہ جزیہ, موجبہ جزیہ نکالیے. شاباش, فبعض الناطق حیوان, فبعض الناطق حیوان. نیچے لکھیے عکس نتیجہ, عکس نتیجہ. جی, یہ موجبہ جزیہ ہے, اس کا عکس کیا آتا ہے؟ موجبہ جزیہ ہی آتا ہے. موضوع محمول کی جگہ بدلیں اور موجبہ جزیہ بنائیے, کیا آئے گا؟ شاباش, بعض الحیوان ناطق. لکھیے بھائی عکس نتیجہ کیا لکھا؟ بعض الحیوان ناطق, اور یہ بعینہ نتیجہ مطلوبہ ہے, اور یہ بعینہ نتیجہ مطلوبہ ہے. نتیجہ مطلوبہ بھی کیا تھا؟ بعض الحیوان ناطق, اور یہ عکس نتیجہ بھی آیا بعض الحیوان ناطق. آگے الگ سطر میں لکھیے عکس کبریٰ کی یہ دلیل, عکس کبریٰ کی یہ دلیل صرف ضرب اول و خامس میں جاری ہوگی, صرف ضرب اول و خامس میں جاری ہوگی, کیونکہ اسی کبریٰ کے عکس کو, کیونکہ اسی کبریٰ کے عکس کو ترتیب بدلنے کے بعد, ترتیب بدلنے کے بعد شکل اول کا صغریٰ بنانا ہے, شکل اول کا صغریٰ بنانا ہے, اور شکل اول میں ایجاب صغریٰ شرط ہے, اور شکل اول میں ایجاب صغریٰ شرط ہے, اور شکل اول میں ایجاب صغریٰ شرط ہے. نیز اس ضرب میں, نیز اس ضرب میں صغریٰ بھی کلیہ ہونا چاہیے, صغریٰ بھی کلیہ ہونا چاہیے, کیونکہ اسی صغریٰ کو ترتیب بدلنے کے بعد, کیونکہ اسی صغریٰ کو ترتیب بدلنے کے بعد شکل اول کا کبریٰ بنانا ہے, شکل اول کا کبریٰ بنانا ہے, اور شکل اول میں کلیت کبریٰ ضروری ہے, اور شکل اول میں کلیت کبریٰ ضروری ہے. اور یہ دونوں چیزیں, اور یہ دونوں چیزیں ضرب اول و خامس میں تو موجود ہیں، ضرب اول و خامس میں تو موجود ہیں، جبکہ باقی ضربوں میں یہ دونوں چیزیں اکٹھی موجود نہیں، توجہ ہے، ادھر دیکھیے، یہ عکس کبریٰ ہے، عکس کبریٰ میں ہم نے کیا کرنا ہے، کبریٰ کا عکس لینا ہے اور اس کے بعد عکس ترتیب کرنی ہے، ترتیب بدلنی ہے، صغریٰ کو کبریٰ اور کبریٰ کو صغریٰ، اور کیا بنانی ہے، شکل اول. لہذا ضروری ہے کہ ہم نے صغریٰ کو لے کر جانا ہے کبریٰ کی جگہ اور کبریٰ کو لانا ہے صغریٰ، تو لہذا اس ضرب کا کبریٰ موجبہ ہونا چاہیے تاکہ جب ہم اسے صغریٰ بنائیں شکل اول کا تو صغریٰ بن سکے، یعنی موجبہ، کیونکہ شکل اول میں کیا شرط کہ اس کا صغریٰ موجبہ ہونا چاہیے، اور نیز یہ صرف اسی ضرب میں جاری ہوگا جس کا صغریٰ کلیہ ہو، کیونکہ اسی صغریٰ کو ہم نے کبریٰ بنانا ہے شکل اول کا، اور اس شکل اول میں کیا شرط ہے، کلیت کبریٰ شرط ہے، اور میں نے بتایا یہ صرف دو ضربوں میں جاری ہوگی یہ دلیل، اور وہ ضرب اول اور ضرب خامس ہیں. بھائی دیکھیے اب کتاب پر کہتے ہیں وَإِمَّا بِعَكْسِ الْكُبْرَى، یا ان ضربوں کا یہ نتیجہ دینا بیان ہوگا عکس کبریٰ کے ذریعے، لِيَصِيرَ شَكْلًا رَابِعًا، تاکہ کیا بن جائے، شکل رابع، عکس کبریٰ کریں گے تاکہ کیا بن جائے، شکل رابع، ثُمَّ عُكِسَ التَّرْتِيبُ لِيَرْتَدَّ شَكْلًا أَوَّلًا، پھر ترتیب کا عکس کیا جائے گا تاکہ یہ لوٹ جائے شکل اول کی طرف، یعنی صغریٰ کو کبریٰ اور کبریٰ کو صغریٰ بنائیں گے، وَيُنْتِجَ نَتِيجَةً، اور پھر یہ نتیجہ دے، ثم یعکس هذه النتیجۃ، پھر اس نتیجے کا عکس کیا جائے گا، فانه المطلوب، کیونکہ وہی مطلوب ہے، اس نتیجے کا عکس ہی مطلوب ہے، وذالک حیث یکون الکبریٰ موجبتن، اور یہ جو عکس کبریٰ کی دلیل ہے، حیث اس جگہ ہوگی یعنی اس ضرب میں ہوگی، کہ یکون الکبریٰ موجبتن، جہاں کبریٰ موجبہ ہو، لیصلح عکسہ صغر شکل الاول، تاکہ اس کے عکس صلاحیت رکھے کہ وہ شکل اول کا صغرا بن جائے، ویکون صغرا کلیتن، اور یہ اس جگہ ہوگا جہاں صغرا کلیہ ہوگا، لیصلح کبرا لہو، تاکہ وہ شکل اول کا کبرا ہو سکے، کما فی الضرب الاول والثالث لا غیر، جیسے کہ وہ شکل ثالث کی ضرب اول اور ثالث میں ہے یہ دلیل، لا غیر، اس کے علاوہ میں نہیں. میں نے کیا لکھوایا، ضرب اول اور خامس میں، انہوں نے کیا کہا، یہ دلیل صرف کس میں جاری ہوگی، ضرب اول اور ثالث میں، انہوں نے ان کی ترتیب ضربوں کی اور ہے، ہماری میں نے جو لکھوائی تھی وہ اور ہے، باقی کوئی فرق نہیں پڑتا اس سے، بات سمجھ میں آ گئی، یہ ان ضربوں میں جاری ہوگی جن کا کبریٰ موجبہ ہو اور صغریٰ کلیہ ہو، اور وہ صرف دو ہی ضربے ہیں جو میرے ترتیب کے مطابق اول اور خامس ہیں بھائی، اور ان کی ترتیب کے مطابق اول اور ثالث ہیں بھائی، باقی جگہ یہ دلیل جو ہے عکس کبریٰ والی جاری نہیں ہوگی. بات سمجھ میں آ گئی. میں نے آپ کو یہ بھی بتایا کہ اس شکل ثالث میں ایک اور دلیل بھی ذکر کی جاتی ہے اور اس کا نام عکس مقدمتین ہے، اس میں صغریٰ اور کبریٰ دونوں کا عکس لیتے ہیں، اور یاد رکھنا وہ ضرب ثانی اور رابع میں جاری ہوتی ہے، میں نے جو ترتیب لکھوائی اس کی ضرب ثانی اور رابع میں عکس مقدمتین کی دلیل بھی ذکر کی جاتی ہے، لیکن مصنف نے اس کو ذکر نہیں کیا تو شارح نے بھی اس کو ذکر نہیں کیا، وہ اگلی کتابوں میں آپ پڑھ لیں گے. بات سمجھ میں آ گئی اچھی طرح. چلیے بس بھائی، ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.